आगे सबक देखिए भाई। बाबुल यमीनी फिल खुरूज वल इतियानी व रुकूबी वगैरी जालिक قال ومن حلف لا يخرج من المسجد فأمر إنسانا فحمله فأخرجه حنسا لأن فعل المأمور مضاف إلى الآمر فصار كما إذا ركب دابة فخرجت ولو أخرجه مكرها لم يحنث। गुज़श्ता सबक में हमने कसम के कफारे के बारे में पढ़ा था। साहिब हिदाया ने आपको बतलाया कि कसम का कफारा जो है उसमें इख्तियार है कि अगर कफारा देने वाला चाहे तो एक रकबा को आजाद कर दे और अगर चाहे तो 10 मिस्कीनों को खाना खिला दे या 10 मिस्कीनों को कपड़े पहना दे। और खाना खिलाना है तो अगर वो गंदुम देना चाहता है तो फिर निस्फ सा गंदुम देगा हर फकीर को, और अगर वो जौ देना चाहता है या खजूर देना चाहता है तो फिर एक सा देना पड़ेगा। और मैंने बतलाया था कि निस्फ सा जो है पौने दो सेर से दो छटांक ज्यादा है, यानी दो सेर से निस्फ पाव कम है, दो सेर से निस्फ पाव कम है भाई, और बेहतर यह है कि पूरे दो सेर ही दे दे भाई। और अगर उन फकीरों और मिस्कीनों को खाना खिलाना चाहता है तो फिर उनको दो वक्त का खाना खिला दे कि वो सेर होकर उसे खा लें। और जिस शख्स में इन तीनों में से किसी की भी इस्तेताअत ना हो, उसके पास इतना माल नहीं है, तो फिर उसको तीन मुसलसल रोजे रखना पड़ेंगे भाई। और फिर अगर कपड़ा देना चाहता है तो इतना कपड़ा कि जिससे मर्द के बदन का अक्सर हिस्सा ढांपा जाए, यानी एक बड़ी चादर दे दे या एक लंबा कुर्ता दे दे हर फकीर को। और अगर औरतों को कपड़े देना चाहता है तो फिर हर औरत को इतना कपड़ा हो जिसमें उसका सारा बदन छुप जाए और जिसमें वह नमाज अदा करना चाहे तो नमाज अदा कर सके भाई। और आइंदल अहनाफ अगर कफारे को हानिस होने पर मुकदम कर दिया जाए तो कफारा अदा नहीं होगा, इसलिए क्योंकि कफारे का सबब हानिस होना है। तो जब तक सबब नहीं कफारा भी वाजिब नहीं। तो अगर किसी ने पहले ही कफारा दे दिया तो वो कफारा अदा ही नहीं हुआ, वो सदका हो गया। जब कसम तोड़ेगा तो फिर उसको दोबारा कफारा अदा करना पड़ेगा। जबकि इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि कसम का कफारा अगर माल के साथ अदा करता है, माल के साथ अदा करता है यानी रोजों के अलावा बाकी जो सूरतें हैं, तो फिर इस सूरत में हानिस होने से पहले भी कफारा अदा कर सकता है। और फिर साहिब हिदाया ने आपको बतलाया कि अगर किसी शख्स ने गुनाह की कसम उठा ली कि वो मसलन नमाज नहीं पढ़ेगा या किसी फलां मुसलमान से बात नहीं करेगा या फलां को कत्ल करेगा, तो फिर इस सूरत में वाजिब है कि वो अपने आप को हानिस करे, वो गुनाह न करे बल्कि अपने आप को हानिस करे, कसम तोड़ दे और फिर कफारा अदा कर दे। और वजह इसकी यह है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि जिस शख्स ने किसी बात पर कसम उठाई और इसके अलावा दूसरी बात को उसने बेहतर जाना तो उसे वो भी बेहतर चीज करनी चाहिए और फिर अपनी कसम का कफारा देना चाहिए भाई। और अगर किसी काफिर ने कसम उठाई है और फिर कुफर की हालत में ही वो हानिस हो गया और फिर बाद में मुसलमान हुआ, तो क्या अब उस कसम का कफारा देगा? कहते हैं नहीं, काफिर की कसम मुनाकिद ही नहीं हुई और वो कफारे का अहल भी नहीं है, तो कसम मुनाकिद ही नहीं हुई लिहाजा उस पर कफारा भी नहीं है भाई। और अगर मुसलमान होने के बाद ही अपनी उस कसम को तोड़ता है तो भी इसकी कसम मुनाकिद ही नहीं हुई थी तो इस पर कफारा भी नहीं है भाई। और साहिब हिदाया ने आपको यह भी बतलाया कि जिस शख्स ने अपने ऊपर किसी चीज को हराम कर लिया तो वो चीज उस पर हराम नहीं होगी, यानी हराम ले आईनी ही नहीं होगी बल्कि हराम ले गैरी ही हो जाएगी, यानी कसम की वजह से। चुनांचे वो अगर उस चीज को मुबाह समझे यानी उसको इस्तेमाल कर ले तो फिर हानिस हो जाएगा और उसे कफारा अदा करना पड़ेगा भाई। और अगर किसी शख्स ने कहा मेरे ऊपर हर हलाल चीज हराम है, तो फिर इस सूरत में फुकहा फरमाते हैं कि जाहिर लफ्ज को देखा जाए तो दुनिया की हर चीज इस पर हराम हो गई, जो भी मुबाह चीज थी, और उसके अंदर तो इसका सांस लेना भी शामिल है, इसका आंखों से देखना भी शामिल है, इसका पलकों को झपकना भी शामिल है, लेकिन उर्फ में इस किस्म की कसम को खाने और पीने के साथ खास समझा जाता है। तो लिहाजा यह कसम सिर्फ खाने पीने की चीजों पर वाकई हुई है, कोई चीज खाएगा या पिएगा तो हानिस होगा, किसी और फेल की वजह से वह हानिस नहीं होगा भाई। और फिर साहिब हिदाया ने बतलाया कि किसी ने मुतलक मन्नत मानी तो उस पर मन्नत को पूरा करना वाजिब है। मैंने आपको बतलाया था एक है नजर मुतलक और एक है नजर मुअल्लक। नजर मुअल्लक वो है जिसको किसी शर्त के साथ मुअल्लक कर दिया जाए, मसलन के अल्लाह अगर मेरा ये मरीज शिफायाब हो गया तो फिर मैं 5 रोजे रखूंगा, तो ये नजर मुअल्लक है, और जब ये मरीज ठीक हो जाएगा तो इस पर अब 5 रोजे रखना लाजिम हो जाएंगे। और दूसरी नजर मुतलक है जिसमें किसी किस्म की शर्त जिक्र न करे इंसान, मसलन वैसे ही कहता है कि अल्लाह के लिए मेरे ऊपर 5 रोजे वाजिब हैं, या मैं अल्लाह के लिए 5 रोजों की मन्नत मानता हूं। देखो शर्त कोई नहीं जिक्र की, तो ये नजर मुतलक है, किसी शर्त के साथ मुअल्लक नहीं। तो लिहाजा इस सूरत के अंदर जिस चीज की मन्नत मानी है उसे पूरा करना पड़ेगा, अब इसे 5 रोजे रखने पड़ेंगे। बात समझ में आ गई, क्योंकि हदीस में आता है मन नजर वसम्मा, कि जिसने मन्नत मानी वसम्मा और उस जिस चीज की मन्नत मानी है उसको जिक्र किया, फअलैहिल वफा उबिमा सम्मा, तो उस पर जो चीज उसने जिक्र की है उसको पूरा करना वाजिब है भाई। और फिर साहिब हिदाया ने आपको बतलाया था कि अगर मन्नत को किसी शर्त के साथ मुअल्लक किया जाए तो जब वो शर्त पाई जाएगी तो उस शख्स पर उस मन्नत को पूरा करना वाजिब है भाई। और बतलाया था कि इमाम साहिब का पहले यही मजहब था कि जिस चीज की मन्नत मानी है जब शर्त पूरी हो जाए तो उसी चीज को करना पड़ेगा जो उसने जिक्र की थी, यानी कफारा यमीन उसके अंदर नहीं दे सकता। लेकिन बाद में इमाम साहब ने अपने इस कॉल से रुजू फरमाया था कि नहीं, इसमें कफारा कसम भी काफी हो जाएगा। और फिर साहिब हिदाया ने इमाम साहब के दोनों कॉलम में तत्बीक दी थी और बतलाया था कि यहां 2 सूरतें हैं कि जिस शर्त के साथ मन्नत को मुअल्लक किया है वो ऐसी शर्त है कि जिसके होने को ये चाहता है, ऐसी शर्त है जिसके होने को चाहता है, इसके होने की तमन्ना है, तो फिर इस सूरत में जिस चीज की मन्नत मानी है वो ही चीज करना पड़ेगी। मसलन एक शख्स कहता है कि मैं अल्लाह के लिए 5 रोजे रखूंगा अगर मेरा ये मरीज शिफायाब हो जाए। अब देखो मरीज का शिफायाब होना ये इसकी तमन्ना है, ये इसके होने को चाहता है, तो इस सूरत में अगर यह शर्त पूरी हो गई, इस मरीज को शिफा मिल गई, तो फिर यही 5 रोजे रखना पड़ेंगे, कफारा कसम काफी नहीं। लेकिन इसके मुकाबले में अगर इसने जो मन्नत मानी है उसमें ऐसी शर्त जिक्र की है कि जिसके न होने को यह चाहता है जी। कि मसलन कहता है अगर मैंने झूठ बोला तो मुझ पर अल्लाह के लिए 5 रोजे लाजिम है, तो अब देखो ये झूठ बोलने को वो नहीं चाहता, झूठ बोलने को नहीं चाहता, तो इस सूरत के अंदर जब शर्त ऐसी हो कि जिसको वो चाहता नहीं है, बल्कि यूं कहें जिसके न होने को वो चाहता है, तो फिर जब ये शर्त पाई जाए तो फिर इस सूरत में अगर चाहे तो जिस चीज की मन्नत मानी है वो ही अदा करे, और चाहे तो कसम का कफारा अदा कर दे। इसलिए क्योंकि इसने शर्त ऐसी जिक्र की जिसके न होने को चाहता है, तो ये जो मन्नत मानी है ये अपने आप को रोकने के लिए मानी है, और अपने आप को रोकना ये तो कसम के अंदर भी होता है। कसम किस लिए खाई जाती है? किसी चीज से अपने आप को रोकने के लिए। तो ये बाज एतबार से देखें तो मन्नत है, और बाज एतबार से देखें तो ये कसम है। ये नहीं कहो लफ्जों के एतबार से ये मन्नत है, क्योंकि मन्नत को वो जिक्र कर रहा है, लेकिन माना के एतबार से गौर करें तो ये कसम भी है। तो लिहाजा वो जिस पर भी अमल करना चाहे कर सकता है। अगर देखा जाए तो यह मन्नत है, लिहाजा जिस चीज की मन्नत मानी है वो ही करना पड़ेगा, और दूसरी तरफ देखा जाए तो यह कसम है और कसम में वो हानिस हो गया है, तो कसम का कफारा भी दे सकता है भाई। اور پھر صاحب ہدایہ نے یہ مسئلہ بھی ذکر فرمایا کہ جس شخص نے قسم اٹھائی اور اس کے ساتھ انشاءاللہ کو ملا دیا، یعنی درمیان میں وقفہ نہیں کیا، درمیان میں رکا نہیں، تو وہ قسم منعقد ہی نہیں ہوئی، لہذا اس پر حانث ہونا بھی نہیں ہے بھائی. اور پھر اس کے بعد صاحب ہدایہ نے بتلایا کہ جس شخص نے قسم اٹھا لی کہ وہ کسی کمرے میں داخل نہیں ہوگا، پھر وہ بیت اللہ میں داخل ہوا یا پھر وہ کسی مسجد میں داخل ہوا یا یہودیوں یا عیسائیوں کی عبادت گاہ میں داخل ہوا، تو حانث نہیں ہوگا. اس لیے کیونکہ بیت عربی زبان میں بات یبیتو بیتن سے ہے، اور یہ اس کمرے کو کہتے ہیں، اس جگہ کو کہتے ہیں جہاں پر رات گزاری جائے. اور بیت اللہ جو ہے اور مسجد جو ہے اور یہودیوں اور عیسائیوں کی جو عبادت گاہیں ہیں، یہ تو رات گزارنے کے لیے نہیں بنائے گئے بھائی، لہذا ان میں داخل ہونے سے وہ حانث نہیں ہوگا. اس نے قسم کیا کھائی تھی کہ میں کسی بیت میں داخل نہیں ہوں گا، تو ان میں داخل ہونے سے وہ حانث نہیں ہوگا بھائی. اور اس کے بعد صاحب ہدایہ نے بتلایا کہ دار جو ہے، دار کا اطلاق جو ہے وہ چاہے آباد گھر ہو، چاہے غیر آباد گھر ہو، چاہے بالکل ختم ہو جائے، کھلا میدان رہ جائے، پھر بھی اس کو دار ہی کہتے ہیں. لہذا اگر ایک شخص نے نکیرہ دار کو ذکر کیا کہ واللہ میں کسی دار میں داخل نہیں ہوں گا، تو دار آباد بھی ہے غیر آباد بھی ہے، لیکن عرف میں زیادہ تر یہ آباد گھر پر استعمال ہوتا ہے، تو لہذا عرف کی وجہ سے یہاں آباد گھر کو ترجیح دیں گے. وہ آباد گھر میں داخل ہوگا تو حانث ہوگا، اور کھنڈر کے اندر داخل ہوگا یا گرے ہوئے گھر کے اندر داخل ہوگا تو وہ حانث نہیں ہوگا. جبکہ اس کے مقابلے میں اگر کسی نے گھر کی طرف اشارہ کر دیا کہ واللہ میں اس گھر کے اندر داخل نہیں ہوں گا، تو پھر یہاں پر وصف کو نہیں دیکھا جائے گا کہ عمارت ہے یا نہیں، آباد ہے یا نہیں، بلکہ صرف وہ جگہ مراد ہوگی. تو اس گھر چاہے وہ آباد ہو، وہ داخل ہو جائے، پھر بھی حانث. وہ گر جائے اور کھنڈر بن جائے اور یہ اس میں داخل ہو جائے، تو پھر بھی حانث. اور اگر وہاں سے وہ دیواروں کے نشانات بھی ختم ہو گئے اور مٹ گئے اور کھلا میدان رہ گیا، پھر بھی اس جگہ پر جائے گا تو حانث ہو جائے گا بھائی، کیونکہ دار کا لفظ ان سب کو شامل ہے، آباد گھر کو بھی، کھنڈر کو بھی، اور کھلے میدان کو بھی بھائی. اور پھر صاحب ہدایہ نے بتلایا تھا کہ اگر کسی شخص نے کہا کہ میں اس گھر میں داخل نہیں ہوں گا، اور پھر اس گھر کے گرنے کے بعد وہاں مسجد یا حمام وغیرہ بنا لیا گیا، تو اب نام بدل گیا، لہذا اب اس میں داخل ہوگا تو حانث نہیں ہوگا بھائی. اور پھر صاحب ہدایہ نے بتلایا کہ اگر کسی شخص نے کہا کہ واللہ میں اس گھر میں داخل نہیں ہوں گا، اور پھر وہ باہر کی جانب سے اس کی چھت پر چڑھ گیا، تو بھی حانث ہو جائے گا بھائی. پھر اس کے بعد صاحب ہدایہ نے ذکر فرمایا کہ اگر کوئی شخص کسی گھر کے اندر بیٹھا ہوا ہے اور کہتا ہے واللہ میں اس گھر میں داخل نہیں ہوں گا، تو اس گھر کے اندر چاہے وہ 10 گھنٹے رہے یا 10 دن رہے، وہ حانث نہیں ہے، کیونکہ یہاں داخل ہونا نہیں پایا گیا. داخل ہونا اسے کہتے ہیں کہ یہ باہر سے اندر آئے، اور یہاں ابھی تک ایسا نہیں ہوا قسم کھانے کے بعد، تو یہ حانث نہیں ہے بھائی. اور اسی طرح اگر کسی شخص نے قسم اٹھائی، ایک شخص نے کپڑے پہنے ہوئے ہیں اور کہتا ہے واللہ یہ کپڑے میں نہیں پہنوں گا، اور پھر ساتھ ہی اس نے کپڑے اتارنا شروع کر دیے، تو یہ حانث نہیں ہے، کیونکہ قسم کھانے کا مقصد یہ ہوتا ہے کہ اسے پورا کیا جائے، تو لہذا اتنا وقت جس کے اندر وہ قسم پوری کر سکے وہ مستثنا ہوگا، تو اس آدمی کو اتنا وقت دیں گے جس میں یہ کپڑے اتار سکے. اگر اس نے تھوڑی سی بھی تاخیر کر دی تو پھر یہ حانث ہو جائے گا بھائی. اسی طرح ایک آدمی سواری پر سوار ہے اور کہتا ہے واللہ میں اس سواری پر سوار نہیں ہوں گا، تو اس نے فوراً اترنا شروع کر دیا تو حانث نہیں ہوگا، لیکن اگر اس نے کچھ دیر بھی لگا دی تو یہ حانث ہو جائے گا اور اس کو قسم کا کفارہ دینا پڑے گا. اسی طرح ایک آدمی ایک گھر میں رہتا ہے اور کہتا ہے واللہ میں اس گھر میں نہیں رہوں گا، اور پھر وہ فوراً ہی اپنا سامان اٹھانا اس نے شروع کر دیا، گھر سے منتقل کرنا شروع کر دیا، تو اس صورت میں یہ شخص حانث نہیں ہوگا، کیونکہ اتنا وقت قسم سے مستثنا ہوتا ہے جس میں اپنی قسم وہ پوری کر سکے. جبکہ امام زفر فرماتے ہیں تمام صورتوں میں یہ قسم کھانے والا حانث ہو جائے گا، کیونکہ اس نے اگرچہ کہا ہے کہ واللہ میں یہ کپڑے نہیں پہنوں گا اور پھر فوراً اتارنا بھی شروع کر دیے، لیکن کچھ لمحے تو گزر گئے بھائی، اتارنے میں کچھ لمحے تو گزر گئے، تو یہ حانث ہو گیا. اسی طرح اس نے کہا میں سواری پر نہیں بیٹھوں گا اور اس نے فوراً اترنا شروع کر دیا، لیکن کچھ لمحے تو گزر گئے، اس سواری پر ہی ہے، تو لہذا فوراً حانث ہو جائے گا. بات سمجھ میں آ گئی؟ इसी तरह एक आदमी ने कहा वल्लाह मैं इस घर में नहीं रहूंगा, और उसने फौरन सामान मुंतकिल करना शुरू कर दिया, लेकिन कुछ लम्हे तो उसी घर में रहा, तो यह हानिस हो जाएगा। इमाम जुफर रहमहुल्ला फरमाते हैं भाई, और साहिब हिदायत ने यह भी मसला जिक्र फरमाया कि किसी शख्स ने अगर कसम उठाई कि वल्लाह मैं इस घर में नहीं रहूंगा और फिर उस घर से निकल गया और उसका पक्का इरादा है मैं वापस इस घर में नहीं आऊंगा, लेकिन हाल यह है कि उसके घर वाले भी उस घर में हैं और उसका सामान भी वहीं पर है, तो कहते हैं सूरत में यह खानिस हो जाएगा। इसलिए क्योंकि जहां पर आदमी के घर का सामान हो और घर वाले हों तो कहा जाता है यहां ये इस जगह रहता है भाई। बात समझ में आ गई, लिहाजा जरूरी है कि अपने घर वालों को भी फौरन मुंतकिल करे और घर के सामान को भी फौरन मुंतकिल करे, फिर ही यह हानिस नहीं होगा। और फिर कितना सामान मुंतकिल करे, इमाम साहब फरमाते हैं सारा सामान मुंतकिल करना पड़ेगा, हत्ता कि अगर एक कील भी रह गई, एक मेख भी रह गई, तो भी यह हानिस हो जाएगा। और इमाम अबू यूसुफ रहमतुल्लाह फरमाते हैं कि अक्सर सामान मुंतकिल कर ले तो लिल अक्सर हुक्मुल कुल, अक्सर के लिए कुल वाला हुक्म होता है, तो जब अक्सर सामान इसने मुंतकिल कर दिया तो ये ऐसे ही है जैसे कुल सामान मुंतकिल कर दिया, तो लिहाजा ये अब हानिस नहीं होगा। इसने कसम पूरी कर दी क्योंकि सारा सामान मुंतकिल करना तो मुश्किल काम है, तो अक्सर मुंतकिल कर दे तो हम कहेंगे इसने कसम पूरी कर दी और इमाम अबू यूसुफ रहमतुल्लाह के कौल पर ही फतवा है। जबकि इमाम मोहम्मद रहमतुल्लाह फरमाते हैं कि घर के साजो सामान में से जो जरूरी चीजें हैं, जो घर के लिए जरूरी होती हैं, अगर वो चीजें मुंतकिल कर देगा तो हम कहेंगे ये शख्स यहां से मुंतकिल हो गया है। लेकिन मैंने बताया फतवा जो है इमाम अबू यूसुफ रहमतुल्लाह के कौल पर है कि अक्सर सामान मुंतकिल कर दे तो इसका मतलब है इसने कसम पूरी कर दी, ये हानिस शुमार नहीं होगा भाई। अब आइए आज के सबक पर। बाबुल यमीन फिल खुरूज वल इतियान वल रुकूब वगैर जालिक, ये बाब है उस कसम के बारे में जो खुरूज के बारे में हो, यानी बाहर निकलना। वल इतियान, इतियान का माना है आना, और ये बाब है उस कसम के बारे में जो आने के बारे में हो। वर रुकू भी, और उस कसम के बारे में जो सवार होने के बारे में हो। वगैर जालिक, और इसके अलावा, यानी इस बाब के अंदर साहिब हिदाया उन कस्मों को बयान करेंगे जिसमें बाहर निकलना या आना या सवार होना वगैरह जिक्र हो। एक आदमी कसम खाता है कि वल्लाह मैं मक्का की तरफ नहीं निकलूंगा, या कहता है कि वल्लाह मैं मक्का नहीं आऊंगा, या एक आदमी कहता है कि वल्लाह मैं आज सवारी नहीं करूंगा, तो इस किस्म की जब कोई कसम खा ले तो उसमें क्या तफसील है, अब इस बाब में साहिब हिदाया बयान फरमाएंगे। तो कहते हैं बाबुल यमीन फिल खुरूज वल इतियान वल रुकूब वगैर जालिक, ये बाब है उस कसम के बारे में जो निकलने के बारे में और आने के बारे में और सवारी करने के बारे में और इनके अलावा और चीजों के बारे में हो। काला, इस काला से मुराद इमाम मोहम्मद रहमतुल्लाह है। काला, इमाम मोहम्मद रहमतुल्लाह जामे सगीर में फरमाते हैं वमन हलफला यखरुजु मिनल मस्जिद। अच्छा भाई, सूरत मसला ये, एक आदमी ने कसम उठा ली कि वल्लाह मैं इस मस्जिद से नहीं निकलूंगा, और फिर उसने किसी दूसरे इंसान से कहा कि मैंने तो कसम खाई है मैं जाऊंगा बाहर तो हानिस हो जाऊंगा, मुझे कफारा देना पड़ेगा, तुम यूं करो मुझे उठाकर बाहर ले जाओ, तो उस आदमी ने इसको उठाया और मस्जिद से बाहर ले गया। कहते हैं फिर भी हानिस हो गया, वजह यह कि इसके कहने पर वो ये फेल सर अंजाम दे रहा है, और किसी के कहने पर कोई काम किया जाए तो उस फेल की निस्बत हुक्म देने वाले की तरफ होती है, गोया इसने ये काम किया है। जैसे बादशाह किसी इमारत की तामीर का हुक्म देता है कि यह इमारत बनवाई जाए, तो वो इमारत बन रही है या तैयार हो गई तो लोग बादशाह की तरफ निस्बत करते हैं कि इस बादशाह ने ये इमारत बनाई है या ये बादशाह यह इमारत बना रहा है, तो किसी भी फेल की निस्बत हुक्म देने वाले की तरफ होती है, यानी वो जो मामूर है जिसको हुक्म दिया गया, वो मामूर का फेल आमिर की तरफ मुंतकिल हो जाता है। वो मामूर का फेल आमिर, आमिर कौन है? हुक्म देने वाला, और मामूर जिसे हुक्म दिया गया, तो मामूर का फेल आमिर की तरफ मुंतकिल हो जाता है। तो यहां भी उसको दूसरा आदमी बाहर लेकर गया है, लेकिन ये आमिर है और वो मामूर है, और मामूर का फेल इस आमिर की तरह मुंतकिल हो गया, गोया ये खुद ही बाहर गया है, तो हानिस हो जाएगा। तो कहते हैं ومن حلف لا يخرج من المسجد اور جس شخص نے قسم اٹھائی کہ وہ مسجد سے نہیں نکلے گا فامر انسانا تو اس نے کسی انسان کو حکم دیا فحمله فاخرجه تو اس نے اس کو اٹھایا اور اس کو مسجد سے باہر نکال دیا حانیسا پھر بھی یہ شخص حانیس ہو جائے گا لان فعل المامور مضاف الى الامر اس لیے کیونکہ مامور کا جو فعل ہے اس کی نسبت کی جاتی ہے الى الامر عامر کی طرف فصار كما اذا رکب دابتا فخرجت تو یہ ایسے ہی ہو گیا جیسے کسی سواری پر سوار ہوا اور وہ پھر وہ سواری باہر نکل گئی صاحب ہدایہ کی فصیح و بلیغ عبارتیں چل رہی ہیں مثال بھی دیتے ہیں تو مثال کے اندر ایک نیا مسئلہ سمجھاتے چلے جاتے ہیں بھائی کہتے ہیں یہ اسی طرح ہے جیسے سواری پر کوئی سوار ہو کر نکلے معلوم ہوا سواری پر بھی سوار ہو کر یہ نکلے گا تو حانس ہو جائے گا کیونکہ سواری کی نسبت سوار کی طرف کی جاتی ہے کہ وہ یہ کام کر رہا ہے وہ چل رہا ہے بھائی تو کہتے ہیں فصار کما اذا رکب دابتا فخرجت تو یہ ایسے ہی ہو گیا جیسے وہ شخص ایک سواری پر سوار ہوا اور پھر وہ سواری باہر نکل گئی ولو اخرجہ مکرہا لم یحنس ہاں اگر اس کو کس نے زبردستی باہر نکالا تو پھر حانس نہیں ہوگا پھر حانس نہیں دو آدمی آئے انہوں نے اس کو پکڑ کر اٹھایا اور مسجد سے باہر لے آئے اب حانس نہیں ہے بھائی کیونکہ یہ جو انہوں نے باہر نکالا ہے یہ کوئی اس کے کہنے پر نہیں نکالا تو یہاں یہ فعل اس کی طرح منتقل بھی نہیں ہوگا تو کہتے ہیں ولو اخرجہ مکرہا لم یحنس اور اگر اس کو انہوں نے نکالا اس حال میں کہ یہ مکرہ تھا اس پر زبردستی کی گئی تھی لم یحنس تو یہ حانس نہیں ہوگا لان الفعل لم ينتقل الیہ اس لیے کیونکہ مکرہ کا یہ فعل اس کی طرف منتقل نہیں ہوا اس نے اس کے کہنے پر نہیں کیا تو کہتے ہیں لان الفعل لم ينتقل الیہ اس لیے کیونکہ مکرہ کا وہ فعل اس کی طرح منتقل نہیں ہوا لعدم الامر حکم نہ ہونے کی وجہ سے ولو حملہ برضاہ لا بامرہ لا یحنس فی الصحیح صورت یہ اس نے کسی کو کہا تو نہیں لیکن یہ بھی یہی چاہتا ہے مجھے باہر لے جائیں ایک اور آدمی نے اس کو اٹھایا اور باہر لے گیا تو اب اس کے کہنے پر تو نہیں لے کر گیا لیکن اس کی رضامندی تو تھی تو کیا حانس ہو گیا نہیں تو بعض فقہا فرماتے ہیں اب بھی حانس ہو گیا کیونکہ اس کی رضامندی تو تھی لیکن صحیح قول یہ ہے کہ رضامندی حکم کے درجے میں نہیں ہے لہذا استھر اور رضامندی ہے اور اس کے حکم نہیں دیا تو پھر اس صورت میں حانس نہیں ہوگا تو کہتے ہیں ولو حملہ برضاہ لا بامرہ اور اگر اس کو اٹھایا اس کی رضامندی سے لا بامرہ نہ کہ اس کے حکم سے لا یحنس فی الصحیح تو یہ حانس نہیں ہوگا صحیح قول میں لان الانتقال بالامر لا بمجرد الرضا لان الانتقال بالامر اس لیے کیونکہ فعل کا اس کی طرح منتقل ہونا بالامر وہ اس کے حکم دینے سے ہوگا جب یہ حکم دے گا تب اس شخص کا فعل اس کی طرح منتقل ہو جائے گا لیکن جب حکم نہیں تو وہ فعل بھی اس کی طرح منتقل نہیں بھائی تو کہتے ہیں لان الانتقال بالامر اس لیے کیونکہ فعل کا منتقل ہونا وہ حکم دینے سے ہوگا لا بمجرد الرضا وہ صرف رضامندی سے نہیں ہوگا بات سمجھ میں آ گئی لیکن یاد رکھنا یہ جو زبردستی والا مسئلہ ذکر کیا اگر کوئی اس کو زبردستی باہر لے جائے تو پھر یہ حانس نہیں ہوگا یہ اس صورت میں ہے کہ وہ زبردستی کرنے والا اس کو اٹھا کر باہر لے گیا اگر زبردستی اس طریقے پر ہوئی کہ اس نے تلوار نکالی کہ میں تمہیں قتل کرتا ہوں یا تمہارا ہاتھ پاؤں کاٹتا ہوں تم مسجد سے باہر نکلو اس صورت میں اگر یہ باہر گیا پھر حانس ہو جائے گا کیونکہ یہ فعل تو خود کر رہا ہے اور اس نے حانس ہونے کی شرط کیا لگائی تھی کہ یہ فیل اگر میں کروں تو اس نے کیا تو ہے وہ فیل تو پایا گیا ہے بھائی اور گزشتہ سے پیوستہ سبق کے اندر آپ کو صاحب ہدایہ نے بتلایا تھا کہ قسم کے اندر مکرہ ناسی اور قاصد یعنی جو اپنے ارادے سے کرتا ہے یہ تینوں برابر ہیں اور اسی طرح صاحب ہدایہ نے بتلایا تھا وَمَن فَعَلَ الْمَحْلُوفَ عَلَيْهِ مُكْرَهًا أَوْ نَاسِيًا فَهُوَ سَوَاءٌ جس نے محلوف علیہ فعل کو کر لیا ان جس چیز کی قسم اٹھائی تھی اس کو کر لیا چاہے یہ مکرہ تھا چاہے ناسی تھا یعنی چاہے اس پر زبردستی کی گئی تھی چاہے یہ بھول گیا تھا ہر حال میں یہ حانس ہو جائے گا بات سمجھ میں آ گئی تو یہاں جب اس نے تلوار نکالی ہے اور یہ خود باہر نکلا ہے تو اس فعل کی نسبت اسی کی طرف ہوگی کہ اس نے یہ فعل کیا ہے لیکن اگر کوئی اٹھا کر زبردستی باہر لے جائے تو پھر یہ نہیں کہیں گے کہ یہ با... باہر نکلا ہے، بلکہ کہیں گے اس کو باہر نکالا گیا ہے بھائی. آگے دیکھیے، ولو حلف لا يخرج من داره الا الى جنازه فخرج اليها ثم اتى حاجه اخرى لم يحنس. بھائی صورت یہ ہے، ایک آدمی نے قسم اٹھائی کہ واللہ میں گھر سے جنازے کے علاوہ کسی اور کام کے لیے نہیں نکلوں گا، تو چنانچہ واقعی اس کو جنازے کے لیے نکلنا پڑا. تو جنازے کے لیے نکلے گا پھر تو حانث نہیں، چنانچہ یہ چلا گیا جنازے میں شرکت کی. جنازے کے بعد اب یہ ایک اور کام کے لیے وہیں سے چلا گیا اور ایک اور کام بھی کر کے آ گیا، تو کیا حانث ہوا یا نہیں؟ کہتے ہیں نہیں بھائی، اس نے قسم کھائی تھی گھر سے نہ نکلنے کی اور صرف جنازے کا استثناء کیا تھا، تو اس وقت بھی جو نکلا ہے وہ کس لیے نکلا ہے؟ جنازے ہی کے لیے نکلا ہے. اور جنازے سے جب وہ آگے کسی اور فعل کی طرف گیا ہے تو یہاں نکلنے کا فعل تو نہیں پایا گیا، یہاں گھر سے نکلنے کا فعل تو نہیں پایا گیا، لہذا اب حانث نہیں ہے بھائی. ہاں اگر کسی اور ارادے سے نکلے گا گھر سے تو پھر حانث ہو جائے گا بھائی. تو کہتے ہیں ولو حلف لا یخرج من داره الا الى جنازه، اور اگر کسی شخص نے قسم اٹھا لی کہ وہ اپنے گھر سے نہیں نکلے گا الا الى جنازه مگر صرف جنازے کی طرف، فخرج الیہا تو پھر یہ جنازے کی طرف نکلا، ثم اتا حاجتا اخرى پھر یہ کسی اور کام کے لیے بھی آیا، یعنی کسی اور کام کے لیے بھی یہ چلا گیا. لم یا حنس تو یہ حانث نہیں ہوگا، لأن الموجود خروج مستثنا اس لیے کیونکہ یہ جو پایا جا رہا ہے یہ تو مستثنا خروج ہے، یہ جو نکلا ہے یہ تو جنازے کے لیے نکلا ہے اور اس کا تو اس نے استثناء کیا تھا کہ میں جنازے کے علاوہ کسی اور کام کے لیے نہیں نکلوں گا، تو جنازے کا تو اس نے استثناء کیا تھا. تو کہتے ہیں لأن الموجود خروج مستثنا اس لیے کیونکہ اس وقت جو خروج پایا جا رہا ہے یہ تو وہ والا خروج ہے جس کا اس نے استثناء کیا تھا. والمضی بعد ذلك ليس بخروج اور اس کے بعد جانا یہ خروج نہیں ہے. والمضی بعد ذلك اور اس کے بعد جانا ليس بخروج یہ خروج نہیں ہے، لہذا یہ حانث نہیں ہے بھائی. ولو حلف لا يخرج الى مکہ فخرج يريدها ثم رجع حانثا. صورت مسئلہ یہ، ایک آدمی نے قسم اٹھائی کہ واللہ میں مکہ کی طرف نہیں نکلوں گا، واللہ میں مکہ کی طرف نہیں نکلوں گا، اور پھر یہ مکہ کے ارادے سے نکل پڑا لیکن پھر درمیان راستے سے ہی واپس آ گیا، تو کیا حانث ہوا یا نہیں؟ کہتے ہیں حانث ہو گیا، اس نے نکلنے کی بات کی تھی اور نکلا تو یہ ہے، اس نے پہنچنے کی بات تو نہیں کی تھی، اس نے تو صرف کیا کہا تھا کہ میں مکہ کے لیے نہیں نکلوں گا اور یہ نکلا ہے بھائی. تو کہتے ہیں ولو حلف لا یخرج الى مکہ تا اور اگر کسی شخص نے قسم اٹھائی کہ وہ مکہ کی طرف نہیں نکلے گا، فخرج یریدھا تو یہ شخص نکلا اس حال میں کہ یہ مکہ کا ارادہ کر رہا ہے، ثم رجع پھر یہ واپس لوٹ آیا، حانثا تو یہ حانث ہو جائے گا، لوجود الخروج على قصد مکہ تا اس لیے کیونکہ مکہ کے ارادے سے خروج پایا گیا، وہو الشرط اور وہی تو شرط تھی، اذ الخروج هو الانفصال من الداخل الى خارج اس لیے کیونکہ نکلنا جو ہے وہ جدا ہونا ہے داخل سے خارج کی طرف. نکلنا کسے کہتے ہیں؟ کہ داخل سے انسان جدا ہو جائے اور کدھر پہنچ جائے؟ خارج میں، تو اس کو خروج کہتے ہیں. کہتے ہیں اذ الخروج هو الانفصال من الداخل الى الخارج اس لیے کیونکہ خارج ہونا جو ہے وہ داخل سے خارج کی طرف جدا ہونا ہے. ولو حلف لا یاتیھا صورت یہ، ایک آدمی نے قسم اٹھائی کہ واللہ میں مکہ نہیں آؤں گا، واللہ میں مکہ نہیں آؤں گا، پھر یہ اس شہر سے مکہ کے ارادے سے چل پڑا اور پھر درمیان راستے میں واپس آ گیا، تو کیا حانث ہوا؟ کہتے ہیں نہیں حانث نہیں ہوا، اس لیے کیونکہ یہ مکہ نہیں پہنچا، اس نے بھی کیا کہا تھا میں مکہ نہیں آؤں گا، اور آنا تب ہوگا جب یہ وہاں پہنچ جائے بھائی. تو کہتے ہیں ولو حلف لا یاتیھا لم یحنس اور اگر اس نے قسم اٹھائی کہ یہ مکہ نہیں آئے گا، لم یحنس تو حانث نہیں ہوگا، یعنی وہی پچھلی صورت میں لائیں، اگر قسم کیا کھائی مکہ نہیں آؤں گا اور پھر یہ نکلا مکہ کے ارادے سے لیکن درمیان راستے سے واپس آ گیا، تو حانث نہیں ہوگا. یہ معنی ہے ولو حلف لا یاتیھا اور اگر اس نے یہ قسم کھائی تھی کہ میں مکہ نہیں آؤں گا، تو لم یحنس پھر اس صورت میں نکلنے سے حانث نہیں ہوگا، حتی یدخلہا یہاں تک یہ مکہ میں داخل ہو جائے، پھر حانس ہو جائے گا. لِأَنَّهُ عِبَارَةٌ عَنِ الْوُصُولِ, اس لیے کیونکہ آنا جو ہے وہ پہنچنے سے عبارت ہے. آنا جو ہے وہ پہنچنے کو کہتے ہیں. ایک شخص ایک جگہ آ گیا ہے, یہ تب کہتے ہیں جب یہ وہاں پہنچ جائے. تو کہتے ہیں لِأَنَّهُ عِبَارَةٌ عَنِ الْوُصُولِ, اس لیے کیونکہ آنا جو ہے یہ عبارت ہے پہنچنے سے. قال اللہ تعالی, اللہ تعالی قرآن میں فرماتے ہیں, فَأْتِيَا فِرْعَوْنَ فَقُولَا, کہ تم دونوں فرعون کے پاس آؤ. فَقُولَا, پھر تم دونوں اس سے کہو. تو یہاں دیکھو, تم دونوں فرعون کے پاس آؤ, پھر تم دونوں اس سے کہو. تو یہاں پر دیکھو اتیان ذکر ہے, فَأْتِيَا فِرْعَوْنَ, آنے کو ذکر کیا جا رہا ہے, اور آگے اللہ فرما رہے ہیں فَقُولَا, تم دونوں اس سے کہو. اور کسی سے بات اس کے پاس پہنچنے کے بعد ہی کی جاتی ہے. معلوم ہوا آنے کا معنی ہے پہنچنا بھائی. تو کہتے ہیں قال اللہ تعالی, اللہ قرآن میں فرماتے ہیں, فَأْتِيَا فِرْعَوْنَ, کہ پس تم دونوں آؤ فرعون کے پاس. فَقُولَا لَهُ, یہ لَهُ جو ہے یہ آیت کا حصہ نہیں ہے بھائی. فَأْتِيَا فِرْعَوْنَ فَقُولَا لَهُ, کہ تم دونوں فرعون کے پاس آؤ, پس تم دونوں اس سے کہو. آگے دیکھیے, وَلَوْ حَلَفَ لَا يَذْهَبُ إِلَيْهَا, اور اگر کسی شخص نے قسم اٹھائی کہ لا يَذْهَبُ إِلَيْهَا, کہ واللہ وہ مکہ کی طرف نہیں جائے گا, اور پھر وہ اپنے شہر سے چلا اور راستے سے واپس آ گیا, تو حانس ہوا یا نہیں؟ تو بعضوں نے کہا کہ مکہ کی طرف ذہاب جو ہے, مکہ کی طرف جانا, یہ بھی اتیان کی طرح ہے. جب یہ پہنچے گا تو ہم کہیں گے یہ مکہ چلا گیا ہے, جب یہ نہیں پہنچا تو ہم یہ نہیں کہیں گے یہ مکہ چلا گیا ہے. لیکن صاحب ہدایہ بتلائیں گے کہ زیادہ صحیح قول یہ ہے کہ جانا جو ہے یہ خروج کی طرح ہے. جیسے جب مکہ کے ارادے سے وہ نکل پڑا تو ہم کہیں گے خروج پایا گیا, لہذا حانس ہو گیا, مکہ پہنچنا ضروری نہیں. اسی طرح جانا بھی خروج کی طرح ہے. جب یہ مکہ کے لیے چل پڑا, اپنی جگہ سے جدا ہو گیا, تو ہم کہیں گے کہ مکہ کی طرف ذہاب پایا گیا, مکہ کی طرف جانا پایا گیا, لہذا یہ حانس ہو گیا بھائی. تو کہتے ہیں وَلَوْ حَلَفَ لَا يَذْهَبُ إِلَيْهَا, اور اگر کسی شخص نے قسم اٹھائی کہ وہ مکہ کی طرف نہیں جائے گا. قیل, کہا گیا ہے, ہوا کل اتیانی, کہ یہ جانا بھی آنے کی طرح ہے, یعنی پہنچنے پر کہا جائے گا کہ یہ مکہ گیا ہے. وقیل, اور کہا گیا ہے, کل خروج, کہ یہ جانا خروج کی طرح ہے. وہو الاصح, اور یہی قول زیادہ صحیح ہے. لانہ عبارت عن الزوال, زوال کا معنی ہے جدا ہونا, الگ ہونا. تو بعضوں نے کہا یہ خروج کی طرح ہے. وہو الاصح, اور یہی قول زیادہ صحیح ہے. لانہ عبارت عن الزوال, اس لیے کیونکہ جانا یہ عبارت ہے زوال سے, یعنی جدا ہونے سے, کہ وہ شخص اپنی جگہ سے جدا ہو جائے, مکہ کے ارادے سے چل پڑے. تو ہم کہتے ہیں یہ مکہ کی طرف گیا ہے, مکہ پہنچنا اس میں ضروری نہیں ہے بھائی. تو یہ معنی ہے لِأَنَّهُ عِبَارَةٌ عَنِ الزَّوَالِ, اس لیے کیونکہ جانا جو ہے وہ عبارت ہے جدا ہونے سے, یعنی اپنی جگہ سے جدا ہونا. قال وَإِنْ حَلَفَ لَيَأْتِيَنَّ الْبَصْرَةَ فَلَمْ يَأْتِهَا حَتَّى مَاتَ حَنِسَ فِي آخِرِ جُزْءٍ مِّنْ أَجْزَاءِ حَيَاتِهِ. صورت مسئلہ یہ کہ ایک شخص نے قسم اٹھائی کہ واللہ میں بصرہ ضرور آؤں گا, بصرہ ضرور آؤں گا, تو کب اس کو حانس قرار دیا جائے گا؟ کہتے ہیں بھئی زندگی کے آخری جز میں یہ حانس ہو جائے گا, کیونکہ اب بصرہ جانا ممکن نہ رہا, اب تو یہ مرنے لگا ہے. لیکن اس سے پہلے تو احتمال ہے, کسی بھی وقت زندگی میں وہ بصرہ جا سکتا ہے, تو لہذا اس سے پہلے اس کو حانس قرار نہیں دیں گے. ہاں, زندگی کے آخری جز میں یہ حانس ہو جائے گا, اور ایسے شخص پر لازم ہے کہ وہ وصیت کر جائے, پہلے سے ہی کیا کر دے, وصیت کر جائے کہ اگر میں زندگی میں بصرہ نہ جا سکا تو میں نے قسم کھائی تھی, میری طرف سے کفارہ ادا کر دینا. یہ شخص خود کفارہ ادا نہیں کر سکتا, کیونکہ کفارہ تب ادا ہوتا ہے جب انسان حانس ہو جائے, اور حانس تو یہ زندگی کے آخری جز میں ہو رہا ہے, بالکل جب مرنے لگا ہے. اب تو اتنا وقت ہی نہیں کہ زبان سے کچھ کہہ بھی سکے بھائی. تو کہتے ہیں قال وَإِنْ حَلَفَ, اس قالا سے مراد صاحب قدوری ہیں. قال, صاحب قدوری فرماتے ہیں, وَإِنْ حَلَفَ لَيَأْتِيَنَّ الْبَصْرَةَ, कि अगर किसी शख्स ने कसम उठाई कि वो जरूर बेजरूर बसरा आएगा, फलम यातिहा हत्ता माता, तो वो बसरा नहीं आया यहां तक के मर गया। हानिसा फी आखिरी जुज इमिन अज्जा हयाती ही, तो ये शख्स हानिस हो जाएगा अपनी जिंदगी के अज्जा में से आखिरी जुज के अंदर, ये उस वक्त हानिस हो जाएगा। ले अन अलबिर कबल जालिका मरजुवन, इसलिए क्योंकि कसम को पूरा करना इससे पहले मरजुवन उसकी उम्मीद की जाती है। जब तक मौत नहीं आई उससे पहले तो उम्मीद है किसी भी वक्त ही वहां चला जाएगा। तो लिहाजा जब भी इस तरह की कोई कसम उठाए कोई शख्स जिसके इहतमाल हो जिंदगी में वो किसी भी वक्त पूरा कर सकता है, तो इसको हानिस करार नहीं दिया जाएगा और ये अब कफारा भी नहीं अदा कर सकता। ये कसम अभी तक मुअल्लक है इसके सर पर और आखिरी जूस के अंदर जाकर ये कसम टूटेगी और उस वक्त तो इसके पास सांस लेने की मोहलत भी नहीं है भाई, रूह निकल रही है बिल्कुल, तो उस वक्त तो सांस लेने की मोहलत भी नहीं है, उस वक्त तो वसीयत करने का वक्त भी नहीं है, लिहाजा जिंदगी में ही वसीयत कर जाए भाई। लिअन अलबिर कबल ज़ालिका मरजूबन, इसलिए क्योंकि जिंदगी के आखिरी जुज से पहले तो उस कसम का पूरा करना जो है उसकी उम्मीद की जाती है। वलौ हलफ लयातियन्नहु गदन इन इस्तता फहादा अल इस्तताअति सिहति दून अल कुदरा, भाई एक आदमी ने दूसरे शख्स से वादा किया और कसम खाई कि वल्लाह मैं तुम्हारे पास कल सुबह जरूर आऊंगा इन इस्तताअतु, अगर मेरे अंदर इस्तताअत हुई, कल मैं तुम्हारे पास जरूर आऊंगा इन इस्तताअत, अगर मुझ में इस्तताअत हुई भाई। अब इस्तताअत से क्या मुराद लेंगे, याद रखो इस्तताअत दो किस्म की है, एक को इस्तताअत सेहत कहते हैं और एक को इस्तताअत कजा कहते हैं। इस्तताअत कजा, इस्तताअत सेहत वो है जिसके अंदर इंसान सही सलामत है, कोई बीमारी वगैरह नहीं और कोई और रुकावट भी नहीं है, तो यह है इस्तेताअत सेहत। जबकि दूसरी किस्म है इस्तेताअत कुदरत या इस्तेताअत कजा, वो चूंकि अल्लाह की कजा और कुदरत की वजह साथ होती है इसलिए उसको इस्तेताअत कजा और कुदरत कहते हैं, और वो ऐन उस फेल के साथ होती है। जब आप कोई फेल कर लेते हैं तो आप कहते हैं ये अल्लाह की तौफीक से हुआ, ये अल्लाह ने मेरे लिए मुकद्दर किया था इसलिए हो गया, अगर अल्लाह ने मुकद्दर न किया होता तो फिर हजार असबाब के बावजूद मैं ऐसा नहीं कर सकता था भाई। बात समझ में आ गई, तो मालूम हुआ इस्तेताअत कितनी किस्म पर, दो किस्म पर, एक इस्तेताअत सेहत है और एक इस्तेताअत कजा व कुदरत है भाई। भाई एक आदमी ने दूसरे शख्स से वादा किया और कसम खाई कि वल्लाह मैं तुम्हारे पास कल जरूर आऊंगा इन इस्तेताअतु, अगर मेरे अंदर इस्तेताअत हुई, यह आदमी अगले दिन वहां नहीं गया और फिर उसने कहा कि आप आए नहीं, तो यह कहता है मुझ में इस्तेताअत ही नहीं थी, यानी अल्लाह ने मेरे लिए मुकद्दर ही नहीं फरमाया था, अगर अल्लाह ने मेरे लिए मुकद्दर फरमाया होता तो फिर तो मैं जरूर आपके पास आता भाई। तो बात को वो तकदीर पर डाल देता है, अल्लाह ने मेरे लिए मुकद्दर ही नहीं फरमाया था, तो देखो मालूम हो वो इस्तेताअत कजा मुराद ले रहा है, और हालांकि उर्फ में इससे मुराद इस्तेताअत सेहत होती है। इस्तेताअत सेहत यह है कि इंसान सही सलामत है, तंदुरुस्त है और किसी किस्म का कोई मानेअ मौजूद नहीं है, तो हम कहेंगे इस आदमी में इस काम की इस्तेताअत है। एक आदमी में एक काम की इस्तेताअत है लेकिन वो करता नहीं, मसलन एक आदमी है उसको अल्लाह ने माल भी दिया हुआ है और सेहत भी है लेकिन वो हज पर नहीं जा रहा, तो हम क्या कहेंगे कि इसमें इस्तेताअत है लेकिन फिर भी यह हज पर नहीं जा रहा। बात समझ में आ गई। जबकि दूसरी किस्म है इस्तेताअत कुदरत या इस्तेताअत कजा, वो चूंकि अल्लाह की कजा और कुदरत की वजह साथ होती है इसलिए उसको इस्तेताअत कजा और कुदरत कहते हैं, और वो ऐन उस फेल के साथ होती है। जब आप कोई फेल कर लेते हैं तो आप कहते हैं ये अल्लाह की तौफीक से हुआ, ये अल्लाह ने मेरे लिए मुकद्दर किया था इसलिए हो गया, अगर अल्लाह ने मुकद्दर न किया होता तो फिर हजार असबाब के बावजूद मैं ऐसा नहीं कर सकता था भाई। बात समझ में आ गई। तो मालूम हुआ इस्तेताअत कितनी किस्म पर, दो किस्म पर, एक इस्तेताअत सेहत है और एक इस्तेताअत कजा व कुदरत है भाई। तो एक शख्स ने दूसरे से कहा कि अगर मुझ में इस्तेताअत हुई तो मैं कल सुबह आपके पास आऊंगा, तो इसने कसम खा ली और ये नहीं किया, तो फिर क्या इसको हानिस करार देंगे या हानिस करार नहीं देंगे? तो कहते हैं कि अगर इस्तेताअत सेहत मौजूद थी तो यह हानिस हो चुका, अगर इस्तेताअत सेहत थी तो यह शख्स हानिस हो गया। और अगर यह शख्स कहता है कि इस्तेताअत से तो मैंने इस्तेताअत कजा कुदरत का इरादा किया था कि अल्लाह ने अगर मेरे मुकद्दर में किया हुआ तो मैं जरूर आऊंगा, तो कहते हैं इस सूरत में भी दयानतन इसकी तस्दीक की जाएगी क्योंकि यह भी इस्तेताअत का माना है भाई। तो कहते हैं वलौ हलफा, अगर किसी ने कसम उठाई लयातियन्नहु गदन इन इस्तताअ, कि वो जरूर बे जरूर उसके पास कल आएगा इन इस्तताअ अगर उसमें इस्तेताअत हुई, फहादा अल इस्तेताअति सेहति दून अल कुदरती, तो ये कसम महमूल होगी इस्तेताअत सेहत पर दून अल कुदरती, ना कि इस्तेताअत कुदरत पर, इस्तेताअत कुदरत पर महमूल नहीं होगी। वफस्सरहु फिल जामे सगीरी, और इसकी तफसीर की है इमाम मोहम्मद रहमतुल्लाह ने जामे सगीर के अंदर। वकाल, और फरमाया है इदा लम यमरज, जब यह आदमी बीमार भी नहीं हुआ, यानी सेहत भी सही थी, वलम यमनाहु सुल्तान, बादशाह ने भी इसको नहीं रोका, बादशाह भी मानिया नहीं बना, वलम यजी अमरुन ला यकदिरु अला इतियानिही, वलम यजी अमरुन, और कोई ऐसा मामला भी नहीं आया कि ला यकदिरु अला इतियानिही, कि ये कादिर ना हो उसके पास आने पर, कोई ऐसी कोई और रुकावट वगैरह भी पेश नहीं आई कि जिसकी वजह से यह ना आ सकता। फलम या अति, फिर भी ना आया उसके पास, तो हानिसा हानिस हो जाएगा
जी।
अगर इसकी सेहत भी ठीक थी और किसी किस्म का कोई मान्य और रुकावट भी नहीं थी और फिर भी यह वहां ना गया तो यह हानिस हो जाएगा
जी।
हानिस हो जाएगा। दोबारा तर्जमा देखिए, इमाम मोहम्मद रहमतुल्लाह जामे सगीर में फरमाते हैं इदा लम यमरज वलम यमनाहु सुल्तान, जब यह शख्स बीमार भी ना हुआ और बादशाह ने भी इसको नहीं रोका, वलम यजी अमरुन ला यकदिरु अला इतियानिही, और कोई ऐसा मामला भी नहीं आया कि यह कादिर ही ना होता इस आदमी के पास आने पर, यानी कोई और रुकावट भी नहीं आई, फलम या अति, फिर भी यह उस आदमी के पास ना आया, हानिसा तो हानिस हो जाएगा। वह इन अनस्तिता अतल कजाई, अना यानी का माना इरादा करना, वह इन अनस्तिता अतल कजाई, और अगर इसने इरादा किया इस्तेताअत कजा का कि मैंने तो इस्तेताअत कजा का इरादा किया था, तो दुय्यना फीमा बैनहु व बैन अल्लाह ताला, तो दुय्यना उसकी तस्दीक की जाएगी, फीमा बैनहु व बैन अल्लाह ताला, उसके और अल्लाह के दरमियान, यानी उसका और अल्लाह का मामला है, उसकी तस्दीक की जाएगी। وهذا لأن حقيقة الاستطاعة فيما يقارن الفعل وهذا, और ये इस वजह से لأن حقيقة الاستطاعة, इसलिए क्योंकि इस्तेताअत की जो हकीकत है यानी इसका जो हकीकी माना है, فيما يقارن الفعل, फेल के साथ मिला हुआ होने में है। हकीकी इस्तेताअत किसे कहते हैं? जो फेल के साथ मिली हुई हो। आप एक काम करते हैं तो आप कहते हैं अल्लाह ने मेरे लिए यह मुकद्दर किया था इसलिए मैंने किया, अल्लाह ने मेरे लिए मुकद्दर किया था इसलिए मैंने यह काम किया, वरना अगर हजार असबाब भी मेरे पास मौजूद होते फिर भी मैं यह काम खुद नहीं कर सकता था। बात समझ में आ गई? याद रखो यह जो इस्तेताअत कुदरत है यह उस फेल के साथ मिली हुई होती है। जब आप वो फेल कर रहे हैं इसका मतलब है अल्लाह ने आपके लिए यह फेल मुकद्दर फरमाया था इसीलिए आप कर रहे हैं, अगर अल्लाह ने मुकद्दर ना किया होता तो आप यह फेल न करते। तो यह इस्तेताअत कुदरत कब होती है? ऐन वो फेल करते वक्त इस्तेताअत कुदरत है, उससे पहले नहीं है भाई। तो जब वो फेल पाया जाएगा मालूम हुआ इस्तेताअत कुदरत है, इस्तेताअत कुदरत के बगैर तो वो फेल ही नहीं हो सकता था भाई। तो इस्तेताअत कुदरत जो है वो फेल के साथ होती है, फेल पर कभी मुकद्दम नहीं होती भाई। और जब वो फेल पाया जाए तो इसका मतलब है इस्तेताअत कुदरत भी है, और जब वो फेल नहीं पाया गया मालूम है इस्तेताअत कुदरत भी नहीं है भाई। और इसको इस्तेताअत कजा कुदरत कहते हैं क्योंकि अल्लाह अपनी कजा कुदरत से उस फेल को वजूद देते हैं। आदमी एक फेल का इरादा करता है और फिर अल्लाह अपनी कजा कुदरत से उस फेल को वजूद देते हैं, वरना हजार इरादे भी करता रहे एक आदमी जब तक अल्लाह की तरफ से मुकद्दर नहीं होगा वो काम नहीं कर सकता। एक आदमी जितना मर्जी मालदार हो, जितना मर्जी इरादा करे हज पर जाने का, लेकिन मालदार होने के बावजूद जब तक अल्लाह उसके लिए मुकद्दर नहीं फरमाएंगे वो इन असबाब के होने के बावजूद हज पर नहीं जा सकता भाई। تو کہتے ہیں وہاد علی ان حقیقت الاستطاعتی فی ما یقارن الفعل، اور یہ اس لیے کیونکہ حقیقی استطاعت جو ہے وہ فعل کے ساتھ ملے ہوئے ہونے میں ہے، یعنی فعل کے ساتھ ملی ہوئی ہوتی ہے. ویطلق الاسم علی سلامت الالات وصحت الاسباب فی المتعارف، ویطلق الاسم علی سلامت الالات، اور استطاعت کے اسم جو ہے اس کا اطلاق کیا جاتا ہے، یعنی اس کو بولا جاتا ہے علی سلامت الالات، آلات کی سلامتی پر، وصحت الاسباب، اور اسباب کے صحیح ہونے پر، فی المتعارف، عرف کے اندر، یعنی عام لوگوں کے نزدیک. متعارف کیا ہے؟ استطاعت کسے کہتے ہیں؟ کہ اسباب موجود ہیں اور صحت بھی ہے اور کوئی مانے اور رکاوٹ بھی نہیں ہے، تو کہتے ہیں اس میں اس کام کی استطاعت ہے. تو کہتے ہیں وَيُطْلَقُ الْإِسْمُ عَلَى سَلَامَتِ الْآلَاتِ وَصِحَّتِ الْأَسْبَابِ فِي الْمُتَعَارَفِ، اور یہ استطاعت کا اسم بولا جاتا ہے آلات کی سلامتی پر اور اسباب کے صحیح ہونے پر، فی المتعارفی، عرف کے اندر. فعند الاطلاق ينصرف الیہ، تو اطلاق کے وقت یہ اسی کی طرف پلٹ جائے گا، یعنی جب مطلق استطاعت کا لفظ بولا جائے گا تو اس متعارف معنی کی طرف پلٹ جائے گا، اور متعارف تو کیا ہے اس کا معنی؟ آلات اور صحت کا سلامت ہونا. بھائی تو کہتے ہیں فعند الاطلاق ينصرف الیہ، تو یہ استطاعت کا لفظ اطلاق کے وقت ينصرف الیہ، یہ اسی متعارف معنی کی طرف پلٹ جائے گا. ویصح نیت الاول دیانتن، اور اول کی نیت بھی دیانتن صحیح ہے، یعنی استطاعت قدرت مراد لینا بھی صحیح ہے. لأنه نوى حقیقت کلامه، اس لیے کیونکہ اس نے اپنے کلام کی حقیقت کا ارادہ کیا، کلام کے حقیقی معنی کا ارادہ کیا. ثم قیل، پھر کہا گیا ہے یصح قضاء ایضا لما بینا، کہ قضاء بھی صحیح ہے اس وجہ سے جو ہم نے بیان کر دی، کہ قاضی کے پاس اگر مسئلہ آیا تو قاضی بھی اس کی تصدیق کرے گا. بعض فقہا فرماتے ہیں اس لیے کیونکہ اس نے اپنے کلام کے حقیقی معنی کا ارادہ کیا ہے. تو کہتے ہیں ثم قیل، پھر کہا گیا ہے یصح قضاء ایضا لما بینا، کہ قضاء بھی اس پہلے معنی کی نیت صحیح ہے، لما بینا، اس وجہ سے جو ہم نے بیان کر دیا کہ اس نے اپنے کلام کے حقیقی معنی کا ارادہ کیا ہے. وقیل لا یصح، اور کہا گیا ہے کہ پہلے معنی کی نیت صحیح نہیں، لأنه خلاف الظاہر، کیونکہ یہ ظاہر کے خلاف ہے، اور نیز اس میں اس کے اوپر آسانی ہے اگر وہ شخص نہیں گیا. اب اگر استطاعت صحت مراد لیں تو یہ خانص ہو چکا ہے، اور اگر استطاعت قدرت مراد لیں وہ تو عین اس فعل کے جب پایا جائے تب ہوتی ہے، اس سے پہلے ہے ہی نہیں، تو پھر تو یہ خانص نہیں ہوتا، اس پر قسم کا کفارہ نہیں آتا. تو اس صورت میں تو اس پر آسانی ہے، اس پر قسم کا کفارہ واجب نہیں ہوتا، تو دلوں میں بدگمانی آتی ہے کہ شاید اپنی سہولت کے لیے یہ بیان کر رہا ہے کہ میں نے اس معنی کا ارادہ کیا تھا، تو اس لیے قضاء تصدیق نہیں کی جائے گی، کیونکہ یہ خلاف ظاہر ہے اور اس میں اس کے لیے آسانی ہے. تو یہ معنی ہے وقیل لا یصح، اور کہا گیا ہے یہ صحیح نہیں، لأنه خلاف الظاہری، کیونکہ یہ ظاہر کے خلاف ہے. قال ومن حلف لا تخرج امرأته الا بإذنه، صورت مسئلہ یہ کہ ایک شخص نے کہا کہ اس کی بیوی نہیں نکلے گی گھر سے الا بإذنه، مگر اس کی اجازت کے ساتھ. الا بإذنه، کہ اس کی بیوی گھر سے نہیں نکلے گی مگر اس کی اجازت کے ساتھ. تو اس صورت میں ہر مرتبہ بیوی کے لیے اجازت ضروری ہوگی جب بھی وہ گھر سے نکلنے لگے، کیونکہ اس نے کیا کہا ہے الا بإذنہ، یہ با لے کر آیا، اور با کس لیے آتی ہے؟ الساق کے لیے. معلوم ہوا جب بھی اس کی بیوی کا خروج پایا جائے گا اس وقت اس کے ساتھ اجازت کا ملا ہوا ہونا ضروری ہے، تو لہذا اگر بغیر اجازت کے ایک مرتبہ بھی نکلے گی تو وہ حانث ہو جائے گا. تو کہتے قال صاحب قدوری فرماتے ہیں ومن حلف، جس شخص نے قسم اٹھائی، لا تخرج امرأته الا بإذنه، کہ اس کی بیوی نہیں نکلے گی الا بإذنه، مگر اس کی اجازت سے. تو دیکھو اس نے با کو ذکر کیا ہے بإذنه، तो फाजीना लहा मर्रतन, तो इसने एक मरतबा अपनी बीवी को इजाजत दे दी, फाखाराजत, तो वो बीवी बाहर निकली, सुम्मा खाराजत मर्रतन उखरा बिगैर इज्नि ही, फिर दूसरी मरतबा वो बाहर निकली बगैर उस खावंद की इजाजत के, हानिसा, तो वो हानिस हो जाएगा, खावंद जो है हानिस हो जाएगा, यानी अगर उसने तलाक मुअल्लक की थी तो तलाक वाकई हो जाएगी भाई। तो कहते हैं हानिसा, वो खावन हानिस हो जाएगा, वला बुद्द मिनल इज्नि फी कुल्ली खुरूजिन, और इजाजत जरूरी है हर खुरूज में, हर मरतबा निकलते वक्त इजाजत जरूरी है भाई। तो फिर उलमा तरीका बतलाते हैं कि इसको वो अपने ऊपर से साकित करना चाहे तो अब क्या करें। एक वक्त तो खावन ने गुस्से में यह कसम खा ली, लेकिन अब वो इसको साकित करना चाहता है, तो खावन उसको यूं कहे कि जब भी तेरा निकलने का इरादा हो तो मेरी तरफ से इजाजत है, जब भी तेरा निकलने का इरादा हो तो मेरी तरफ से इजाजत है। अब उसको इजाजत हो गई, तो हर खुरूज के साथ इजाजत गोया पाई जा रही है, अब हानिस नहीं होगी भाई। तो लिहाजा याद रखिए भाई, याद रखिए, कभी भी तलाक को किसी शर्त के साथ मुअल्लक न करना, क्योंकि वो तमाम जिंदगी फिर मुअल्लक रहेगी। एक वक्त गुस्से में तो इंसान तालीक कर देता है, लेकिन फिर बाद में तकलीफ में पड़ जाता है उसकी वजह से। तो कहते हैं वला बुद्दा मिनल इज्नि फी कुल्ली खुरूजिन, और इस औरत के लिए इजाजत जरूरी है हर मर्तबा निकलने में, लिअन्नल मुस्तस्ना खुरूज मकरून बिल इज्नि, इसलिए क्योंकि मुस्तस्ना वो खुरूज है जो इजाजत के साथ मिला हुआ हो, वमा वरा अहू दाखिल फिल हज़रिल आमी, और इसके अलावा जो है वो तो दाखिल है आम मुमानअत में, हज़र बाय ज़वा के साथ बाय तवाज़ा, वमा वरा अहू दाखिल फिल हज़रिल आमी, और इसके अलावा जो है वो तो आम मुमानअत में दाखिल है। भाई खावंद ने आम मुमानअत की है ना कि मेरी बीवी घर से नहीं निकल सकती इल्ला बी इज़नी, मगर मेरी इजाजत से, तो लिहाजा हर मरतबा इजाजत होना जरूरी है, और जबकि इजाजत के बगैर जो भी निकलना है वो ममनूअ है। तो ये माना है वमा वरा अहू दाखिल फिल हज़रिल आमी, और इसके अलावा जो निकलना है वो आम मुमानअत में दाखिल है, यानी वो ममनूअ होगा बगैर इजाजत के। वलौ नवल इज़्ना मर्रतन युसद्दकु दियानतन ला क़ज़ाअन, अगर खावन बाद में कहता है लफ्ज यही इस्तेमाल किए इल्ला बि इज़्नी, बा को जिक्र किया, और बाद में कहता है मेरा इरादा तो एक मरतबा का था के पहली मरतबा इसको मुझसे इजाजत लेना पड़ेगी, तो कहते हैं इस सूरत में दयानतन उसकी तस्दीक की जाएगी, लेकिन कजान तस्दीक नहीं की जाएगी, क्योंकि ये अपने लिए नरमी पसंद कर रहा है, दिलों में बदगुमानी आती है भाई। तो कहते हैं वलव नवल इज ना मर रतन, और अगर खावन ने एक मरतबा इजाजत की नीयत की, युसद्दकु दियानतन, तो दियानतन उसकी तस्दीक की जाएगी, ला कजान कजान तस्दीक नहीं की जाएगी, लिअन्नहु मुहतमलु कलाम ही, क्योंकि ये उसके कलाम का मुहतमल है, इसकी दयानतन क्यों तस्दीक करेंगे, क्योंकि ये उसके कलाम का मुहतमल है, यानी उसके कलाम में इसका भी इहतमाल है, लेकिन नहु खिलाफ जाहिरी, लेकिन ये जाहिर के खिलाफ है, और जो चीज भी जाहिर के खिलाफ हो कजान उसकी तस्दीक नहीं की जाती। जाहिर यही है, उसने बा जिक्र किया है, और बा इल्साक के लिए आती है, एक चीज को दूसरी चीज के साथ जोड़ने के लिए। वलौ काल इल्ला अन आज़ना लकी, और अगर खावन ने यह कहा इल्ला अन आज़ना लकी कि तुम घर से बाहर नहीं निकल सकती, इल्ला अन आज़ना लकी, मगर यह कि मैं तुझे इजाजत दे दूं, तो यहां उसने इल्ला अन जिक्र किया, और इल्ला अन गाया के लिए इस्तेमाल होता है, इल्ला अन गाया किसी चीज की इंतहा बयान करता है, तो लिहाजा यहां पर भी जब एक दफा खावंद इजाजत दे देगा तो कसम की इंतहा हो गई, कसम खत्म हो गई, खुल गई, अब दोबारा जाएगी भी तो फिर इजाजत की जरूरत नहीं, लिहाजा फिर हानिस नहीं होगी भाई। तो कहते हैं वलौ काल इल्ला अन आदना लकी, और अगर खावन ने कहा मगर यह कि मैं तुझे इजाजत दे दूं, फअदिना लहा मर्रतन वाहिदा, फिर एक मरतबा खावन ने उसे इजाजत दे दी, फखरजत सुम्मा खरजत बादहा बिगैर इज्नि, फिर वो औरत निकली, फिर उसके बाद वो बगैर इजाजत के निकली, लम यहनस, तो वो हानिस नहीं होगा, ले अनहादही कलिमतु गायतीन, इसलिए क्योंकि जो इल्ला अन का कलिमा है ये गाया के लिए है, यानी मजाजन ये गाया के लिए इस्तेमाल होता है। फयन तहिल यमीनु बिही, तो इस इजाजत की वजह से कसम की इंतहा हो जाएगी। इल्ला अन किस लिए आता है? गाया के लिए। तो जब ये एक दफा इजाजत दे देगा तो कसम की इंतहा हो गई, कसम पूरी हो गई भाई। तो फयन तहिल यमीन बिही, तो लिहाजा उस इजाजत की वजह से कसम जो है उसकी इंतहा हो जाएगी। कमा इदा काल हत्ता आजाना लकी, ये इसी तरह है जब खावन ने कहा हत्ता आजाना लकी कि तू घर से नहीं निकलेगी, हत्ता आजाना लकी, यहां तक कि मैं तुझे इजाजत दे दूं। और हत्ता आता है गाया के लिए, किसी चीज की इंतहा बयान करता है। तो खावन जब एक दफा इजाजत दे देगा तो अब कसम की इंतहा हो गई, वो अपनी हद को पहुंच गई, अब उसके बाद दोबारा इजाजत की जरूरत नहीं है। तो कहते हैं कमा इदा काल हत्ता आजाना लकी, तो ये ऐसे ही है जब खावन ने कहा हत्ता आजाना लकी। आगे देखिए, वलाव अरादतिल मर अतुल खुरूज फकाल इन खरश तिफा अंत तालिक। जी अब ये यमीने फौर आ गई। यमीने फौर, यमीने फौर वो है जो उसी घड़ी और उसी हालत के साथ जिसका ताल्लुक होता है। और याद रखो ये यमीने फौर जो है इसका इस्तिंबात सबसे पहले इमाम आजम अबू हनीफा रहमतुल्लाह ने फरमाया। इमाम सबसे पहले उलमा इसको नहीं जानते थे, किसी ने इसको बयान नहीं किया था, तो इमाम साहब सबसे पहले वो फर्द हैं जिन्होंने इस कसम को बयान फरमाया और इसका इस्तिंबात किया। तो ये यमीने फौर, और ये फौरानुल किद्र से माखूज है। किद्र कहते हैं हांडी को, फौरानुल किद्र हांडी का उबलना, हांडी का जोश मारना, तो इसी से ये यमीन फौर है। जब किसी वक्त गुस्सा भड़क रहा हो, जैसे हांडी जोश मार रही होती है, तो इसी तरह गुस्सा भड़क रहा है और उस वक्त खावन बीवी से कहता है अगर तू घर से बाहर गई तो तुझे तलाक है। औरत ने हिदाया पड़ी हुई थी, वो थोड़ी देर के लिए बैठ गई यहां तक कि खावन का गुस्सा ठंडा हो गया और फिर उठकर चली गई, तो अब तलाक वाकई नहीं होगी। वजह यह कि वहां खावन के रोकने का मकसद जिंदगी भर के लिए रोकना मकसद नहीं था, बल्कि ऐन उस गुस्से की हालत में उसके निकलने को वो मना कर रहा था कि इस वक्त तू निकली तो तुझे तलाक है भाई। तो लिहाजा वो औरत रुक गई उस वक्त और फिर थोड़ी देर ठहर कर वो चली गई, तो अब वो तलाक वाकई नहीं होगी भाई। तो कहते हैं वलव अरादतिल मर अतुल खुरूजा, और अगर औरत ने बाहर निकलने का इरादा किया, फकाला तो खावन ने कहा इन खरजती फ अंति तालिकुन, अगर तू निकली तो तुझे तलाक है। फजलसत सुम्मा खरजत, फजलसत तो वो औरत बैठ गई, सुम्मा खरजत, देखो सुम्मा लेकर आए, सुम्मा किस लिए आता है? सुम्मा तराखी के लिए आता है। फिर थोड़ी देर के बाद वो निकली, लम यहनस, तो खावन हानिस नहीं हो गए, यानी तलाक वाकई नहीं होगी। वह कदालिका इन अरादा रजुलन ज़र्ब अब्दिही, और इसी तरह है अगर एक आदमी ने इरादा किया अपने गुलाम को मारने का, फकाल लहू आखर, तो दूसरे आदमी ने उससे कहा इन ज़रबतहु फअब्दी हुर्रुन, अगर तूने इसको मारा तो मेरा गुलाम आजाद है। फतारा कहू, तो उस पहले आदमी ने गुलाम को छोड़ दिया, जब दूसरे शख्स का गुस्सा कुछ खत्म हुआ, कम हो गया, सुम मजारा बाहू, फिर उसको मारा, तो वो शख्स जिसने अपने गुलाम को आजाद करने की बात की थी वो हानिस नहीं हुआ, क्योंकि इस कसम का मकसद ऐन उस वक्त वो जो फेल किया जा रहा है उसको रोकना मकसद है, जिंदगी भर के लिए रोकना मकसद नहीं है भाई। तो कहते हैं वकदालिका इन अरादा रजुलुन ज़र्ब अब्दिही, और इसी तरह अगर एक आदमी ने अपने गुलाम को मारने का इरादा किया, फकाल लहू आखरु, तो दूसरे आदमी ने उसे कहा इन ज़रबतहु फअब्दी हुर्रुन, अगर तूने इसे मारा तो मेरा गुलाम आजाद है। फतरकहू सुम्मा ज़रबहू, तो उस पहले आदमी ने उस गुलाम को छोड़ दिया, सुम्मा ज़रबहू, फिर कुछ देर बाद उसको मारा, तो भी मसला इसी तरह है, यानी ये दूसरा शख्स हानिस नहीं होगा। वहादा तुसम्मा यमीन अल फौरी, और इसको यमीन फौर कहते हैं। वह तफर्रत अबू हनीफा रहिमहुल्लाहु तआला भी इजहारी ही, और इमाम साहेब अकेले हैं भी इजहारी ही, इसके इजहार में, इसको जाहिर करने में, यानी इसको बयान करने में वो अकेले हैं, यानी सबसे पहले उन्होंने इसको बयान किया। तो कहते हैं वतफर्रद अबू हनीफा रहमहुल्लाह ताला भी इजहारिही, और इमाम साहिब यकता हैं इसके इजहार में, इसके बयान में। वजहुहू, और वजह इसकी یہ ہے کہ ان مراد المتکلم کہ متکلم کی جو مراد ہے الرد عن تلک الضربۃ والخرجۃ عرفا وہ عرفا اسی ضرب اور اسی نکلنے سے روکنا ہے. متکلم کا ارادہ کیا ہوتا ہے؟ وہ غصے کی حالت میں ہے, اس کا مقصد اس وقت کے نکلنے کو اور اس وقت کی پٹائی کو روکنا مقصد ہے, زندگی بھر کے لیے روکنا مقصد نہیں. یہ معنی ہے وہ وجہ, اور وجہ اس کی یہ ہے کہ نہ مراد المتکلم کہ متکلم کی جو مراد ہوتی ہے الرد عن تلک الضربۃ والخرجۃ عرفا وہ عرفا اسی ضرب سے اور اسی نکلنے سے روکنا ہوتا ہے. ومبنی الایمان علیہ وَمَبْنَى الْأَيْمَانِ عَلَيْهِ اور قسموں کی بنیاد بھی عرف پر ہوتی ہے. قسموں کی بنیاد بھی عرف پر ہوتی ہے اور اس طرح یہ جو یمین فور ہے اس میں عرف کے اندر اسی نکلنے سے روکنا مقصود ہوتا ہے, ہر نکلنے سے روکنا مقصود نہیں ہوتا. بھائی آگے دیکھیے, وَلَوْ قَالَ لَهُ رَجُلٌ اِجْلِسْ فَتَغَدَّ عِنْدِي فَقَالَ إِن تَغَدَّيْتُ فَعَبْدِي حُرٌّ. صورت مسئلہ یہ, ایک آدمی نے دوسرے سے کہا کہ بیٹھیے اور ناشتہ کیجئے, تو اس نے جواب میں کہا اگر میں نے ناشتہ کیا تو میرا غلام آزاد ہے جی. اس کے بعد پھر یہ آدمی یہاں سے نکل گیا, اپنے گھر گیا اور وہاں اس نے ناشتہ کیا جی. تو کیا یہ حانث ہوگا؟ کہتے ہیں حانث نہیں ہوگا, کیونکہ اس آدمی نے اسے کھانے کی دعوت دی تھی, اس نے اس کے جواب میں کہا تھا ان تغدیت فعبد حر, کہ اگر میں نے ناشتہ کیا, اور مراد ہر ناشتہ نہیں تھا بلکہ وہ جس کا جواب دے رہا ہے جی. کہ یعنی جس ناشتے کی طرف تم نے مجھے دعوت دی ہے اگر میں نے یہ والا ناشتہ کیا تو میرا غلام آزاد ہے جی. اگرچہ لفظ اس نے مطلق بولا ہے ان تغدیت فعبد حر جی. اگر میں نے ناشتہ کیا تو میرا غلام آزاد, لیکن یہاں ہر ناشتہ مراد نہیں لیں گے بلکہ یہ سوال کے جواب میں کہہ رہا ہے, تو سوال کے مطابق اس کو مانا جائے گا بھائی. ہاں اس کے مقابلے میں اگر اس نے کہا کہ آؤ ہمارے ساتھ ناشتہ کرو اور اس نے جواب میں کہا آج اگر میں نے ناشتہ کیا تو میرا غلام آزاد ہے, تو اب آج کے دن جہاں بھی یہ ناشتہ کر لے گا غلام آزاد ہو جائے گا. تو سوال پیدا ہوتا ہے یہ بھی تو جواب دے رہا ہے اس کا, کہتے ہیں نہیں اس نے یہاں ایک لفظ بڑھا دیا, اس نے جو جواب دیا اس میں ایک لفظ بڑھا دیا اور وہ لفظ کیا تھا آج کے دن, آج کے دن اگر میں نے ناشتہ کیا تو اب اس کو جواب قرار نہیں دیا جا سکتا بلکہ اس کو ایک نئی بات قرار دیا جائے گا. وہ ایک وہ الگ بات کر رہا ہے, جواب نہیں دے رہا, نئی بات ہے اور اس میں تو وہ کہہ رہا ہے کہ آج میں نے ناشتہ کیا تو میرا غلام آزاد, تو جہاں بھی ناشتہ کر لے غلام آزاد ہو جائے گا. تو کہتے ہیں ولو قال له رجل, اور اگر اس شخص سے کسی آدمی نے کہا اجلس فتغدى عندي کہ بیٹھیے بس ناشتہ کیجئے ہمارے پاس. غدا بھائی یاد رکھو, غدا غدا بھائی آج کل تو ہم دن میں تین مرتبہ کھانا کھاتے ہیں, ناشتہ پھر دوپہر کا کھانا اور پھر رات کا کھانا, لیکن قدیم لوگوں کا یہ طریقہ نہیں تھا. قدیم لوگ صبح کا کھانا کھاتے تھے جس وقت ہم عموماً ناشتہ کرتے ہیں, یہ 8-9 بجے تک 10 بجے تک زیادہ سے زیادہ, یہی ان کا دوپہر کا کھانا بھی ہوتا تھا اور یہی ناشتہ بھی ہوتا تھا, اور پھر عین سورج ڈوبنے کے قریب اس وقت یہ یا سورج ڈوبنے کے فوراً بعد رات کا کھانا کھاتے تھے. تو غدا عین ناشتے کو نہیں کہتے لیکن بہرحال یہاں ناشتے کے معنی میں ہم کر لیں گے. تو ایک شخص نے دوسرے سے کہا اجلس فتغدى عندي کہ بیٹھیے آپ ہمارے پاس ناشتہ کیجئے. فقال ان تغديت فعبدي حر, اگر میں نے ناشتہ کیا تو میرا غلام آزاد ہے. فخرج فرجع الى منزله, تو یہ آدمی نکلا پھر یہ اپنے گھر آ گیا. وتغدى, اور اس نے ناشتہ کیا. لم يحنث, تو یہ حانث نہیں ہوگا. لان كلامه خرج مخرج الجواب, اس لیے کیونکہ اس کا کلام جو ہے جواب کے مقام میں ادا ہوا ہے. خرج مخرج الجوابی, جواب کے مقام میں ادا ہوا ہے. کہتے ہیں لئن کلامہ خرج مخرج الجوابی, اس لیے کیونکہ اس آدمی کا کلام جو ہے وہ جواب کے مقام میں ادا ہوا ہے. فینطبق علی السؤال, انطبق ینطبق کے معنی ہے موافق ہونا, مل جانا. فینطبق علی السؤال, تو یہ موافق ہو جائے گا سوال کے. فین صریف الی الغداء المدعو الیہ, تو یہ پھر جائے گا, یہ پلٹ جائے گا اسی ناشتے کی طرف, المدعو الیہ جس کی طرف اس کو دعوت دی گئی تھی, بخلاف ما اذا قال, بخلاف اس کے کہ جب اس نے جواب میں یہ کہا ان تغدیت الیوم فعبدی حرون, تو اس صورت میں جہاں بھی ناشتہ کرے گا وہ اس کا غلام آزاد ہو جائے گا. تو کہتے ہیں بخلاف ما اذا قال, بخلاف اس کے جب اس نے یہ کہا ان تغدیت الیوم, کہ اگر آج میں نے ناشتہ کیا تو اس صورت, یہ صورت اس کے برخلاف ہے, لأنه زاد على حرف الجواب, اس لیے کیونکہ اس شخص نے جواب کے حرف پر بڑھا دیا. حرف کی نعرے کو کہتے ہیں, تو یا تو حرف کا معنی وہی حروف ہی کے کر لیں یا حرف کا معنی کی نعرے کے کر لیں. لأنه زاد على حرف الجواب, اس لیے کیونکہ اس شخص نے جواب کے حروف پر بڑھا دیا, یا حرف کا معنی کنارے کے کر لیں تو وہ زیادہ بہتر ہے. لأنه زاد على حرف الجواب, اس لیے کیونکہ اس شخص نے جواب کے کنارے پر زیادتی کر دی, ایک لفظ زائد بڑھا دیا. فيجعل مبتدئا, تو لہذا اس کو ابتدا کرنے والا قرار دیں گے, یعنی یہ نہیں کہیں گے یہ اس کا جواب دے رہا ہے, بلکہ ہم یہ کہیں گے یہ ایک نئی بات کر رہا ہے, ایک نئی بات کی ابتدا کر رہا ہے کہ آج میں کہیں پر بھی ناشتہ کروں تو میرا غلام آزاد ہے. بھائی یہ معنی ہے, پھر ترجمہ دیکھ لیجئے, لأنه زاد على حرف الجواب, اس لیے کیونکہ اس آدمی نے جواب کے کنارے پر زیادتی کی ہے. فیجعل مبتدئا, تو اس کو ابتدا کرنے والا قرار دیں گے, جواب دینے والا قرار نہیں دیں گے. ومن حلف لا يركب دابة فلان فركب دابة عبد مأذون له مديون او غير مديون لم يحنس عند ابي حنيفة رحمه الله. صورت مسئلہ یہ, ایک آدمی نے قسم اٹھائی کہ واللہ میں زید کی سواری پر سوار نہیں ہوں گا, واللہ میں زید کی سواری پر سوار نہیں ہوں گا. اس کے بعد پھر یہ زید کے عبد مأذون کی سواری پر سوار ہوتا ہے, زید کا ایک عبد مأذون ہے, ایک غلام ہے جسے زید نے تجارت کی اجازت دی ہوئی ہے, تو یہ زید کے عبد مأذون کی سواری پر سوار ہوتا ہے تو کیا حانس ہوگا یا نہیں؟ تو امام محمد رحمہ اللہ فرماتے ہیں کہ یہ حانس ہو جائے گا, اس لیے کیونکہ یہ عبد مأذون اور اس کے پاس جو کچھ ہے وہ سارا اسی آقا یعنی زید کا ہے, اسی شخص یعنی زید کا ہے. جبکہ امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ اگر اس شخص نے غلام کی سواری کی بھی نیت کی تھی قسم کھاتے ہوئے, مثلا اس نے کیا کہا تھا واللہ میں زید کی سواری پر سوار نہیں ہوں گا, اور نیت کیا کی کہ زید کی جو بھی مملوک سواری ہے چاہے اس کی ہو چاہے عبد مأذون کی ہے, اس کا اس نے ارادہ کیا دل میں کہ میں زید کی سواری پر سوار نہیں ہوں گا, یعنی زید کی جو بھی مملوک سواری ہے چاہے اس کی اپنی ہے چاہے اس کے عبد مأذون کی ہے, تو اگر اس نے یہ نیت کی تھی تو پھر تو عبد مأذون کی سواری پر سوار ہونے سے حانس ہوگا ورنہ حانس نہیں. پھر مسئلہ سنیں, ایک آدمی نے قسم اٹھائی واللہ میں زید کی سواری پر سوار نہیں ہوں گا, اور پھر وہ شخص اس زید کے عبد مأذون کی سواری پر سوار ہو گیا, امام محمد رحمہ اللہ فرماتے ہیں یہ ہر حال میں حانس ہو گیا, کیونکہ عبد مأذون کی سواری بھی کس کی مملوک ہے, زید ہی کی ہے بھائی, لہذا یہ حانس ہو گیا. امام ابو یوسف رحمہ اللہ فرماتے ہیں کہ ہاں بات ایسی ہی ہے, عبد مأذون کی جو بھی چیز ہے وہ کس کی ہے, آقا کی ہے, لیکن اس کی نسبت عبد مأذون کی طرف ہی کی جاتی ہے, لہذا آقا کی طرف نسبت آنے میں خلل آ گیا. اس سواری کے بارے میں لوگ یہ نہیں کہتے یہ زید کی سواری ہے, بلکہ یہ جو زید کا غلام ہے اس کی طرف نسبت کرتے ہیں کہ یہ اس کی سواری ہے. حقیقت میں مالک کون, زید, لیکن نسبت کس کی طرف ہے, عبد مأذون کی طرف, لوگ عبد مأذون کی طرف نسبت کرتے ہیں کہ یہ اس کی سواری ہے, تو آقا کی طرف نسبت میں خرابی آ گئی. آقا مالک تو ہے لیکن آقا کی طرف نسبت پوری طرح نہیں ہے, لہذا امام ابو یوسف رحمہ اللہ فرماتے ہیں اگر نیت کی تھی اس نے کہ زید کی جو بھی مملوک سواری ہے چاہے اس کی ہے چاہے عبد مأذون کی ہے, پھر تو حانس ہوگا ورنہ حانس نہیں. اگر اس نے صرف یہ کہا ہے میں زید کی سواری پر سوار نہیں ہوں گا, تو اب صرف زید کی سواری پر سوار ہونے سے حانس ہوگا, اس کے عبد مأذون کی سواری پر سوار ہونے سے حانس نہیں ہوگا. ہاں اگر نیت میں اس کو بھی رکھا ہے, نیت عبد مأذون کی سواری کی بھی کی ہے, تو پھر اس میں بھی حانس ہو جائے گا. بات سمجھ میں آگے. جبکہ امام محمد رحمہ اللہ فرماتے ہیں نیت وغیرہ کو نہیں دیکھا جائے گا. بس عبد معزون کی سواری پر سوار ہوا تو یہ بھی زید ہی کی سواری ہے, یہ حانس ہو جائے گا. جبکہ امام اعظم ابو حنیفہ رحمہ اللہ فرماتے ہیں کہ یہاں دو شرطوں کا ہونا ضروری ہے, ایک تو غلام میں حق الغیر نہ ہو اور دوسرا نیت بھی ہو, پھر حانس ہوگا. دو شرطیں ہیں, ایک تو اس کی نیت بھی کرے باقاعدہ اور نیز غلام کے اندر حق الغیر بھی نہ ہو. یاد رکھو یہ جو عبد معزون ہے جس کو آقا نے تجارت کی اجازت دی ہے, یہ تجارت کر رہا ہے, کاروبار کر رہا ہے, تو کاروبار میں ہمیشہ فائدہ ہی نہیں ہوتا, کبھی نقصان بھی ہو جاتا ہے. تو لہذا اگر یہ عبد معزون پر دین چڑھ گیا, قرضہ چڑھ گیا, تو اگر تھوڑا بہت قرضہ ہے پھر تو خیر ہے, لیکن اگر اتنا قرضہ چڑھ گیا اس کے اوپر کہ اس نے اس کی ساری قیمت کا احاطہ کر لیا, مثلا غلام جو ہے وہ 20,000 درہم کا ہے اور یہ قرضہ بھی اس پر 20,000 درہم یا اس سے بھی زیادہ ہو گیا, تو یاد رکھو اس صورت کے اندر اب اس کے اندر وہ قرض خواہوں کا حق آ گیا, قرض خواہوں کا حق آ گیا. اور اگر آقا یہ دین ادا نہیں کرے گا تو قرض خواہ اس غلام کو بیچ سکتے ہیں, اس غلام کو بیچ کر ان کا قرضہ ادا کیا جائے گا. توجہ ہے؟ تو اس غلام میں غیر کا حق بھی آ گیا. کب؟ جب اس کے اوپر دین مستغرق ہو. کیا ہو؟ دین مستغرق. استغرق یستغرق, استغراق کا معنی ہے گھیر لینا. دین مستغرق جو اس سارے غلام کی قیمت کو گھیر لے, اور یہ غلام خود کیا ہے؟ یہ مستغرق فی الدین ہے. را پر فتحہ پڑھیں گے, اس میں مفعول ہے مستغرق فی الدین, یعنی ڈوبا ہوا ہے دین میں, اور وہ جو دین ہے وہ کیا ہے؟ مستغرق ہے, وہ دین نے اس کو گھیرا ہوا ہے بھائی. تو لہذا امام صاحب کا مذہب بیان ہو رہا تھا. امام صاحب فرماتے ہیں کہ عبد معزون کی سواری پر سوار ہونے سے تب حانس ہوگا جب اس نے اس عبد معزون کی سواری کی نیت بھی کی ہو اور نیز اس میں غیر کا حق بھی نہ ہو. غیر کا حق بھی یعنی چاہے قرضہ ہو یا نہ ہو لیکن دین مستغرق نہ ہو بھائی, تو پھر حانس ہوگا ورنہ نہیں. تو یہ تین صورتیں بن گئیں. ایک صورت کیا؟ عبد معزون ہے, اس پر دین ہے ہی نہیں سرے سے. دوسرا عبد معزون ہے, وہ مدیون تو ہے لیکن دین مستغرق نہیں, تھوڑا دین ہے. اور تیسرا وہ عبد معزون ہے جس پر دین مستغرق ہے بھائی. تو امام صاحب فرماتے ہیں کہ یہ جس غلام پر دین مستغرق ہے اس کے اندر تو غیر کا حق آ گیا, غیر کا حق آ گیا, لہذا اگرچہ اس نے عبد معزون کی سواری کی نیت کی ہو پھر بھی اب اس کی سواری پر سوار ہونے سے حانس نہیں ہوگا. اس لیے کیونکہ عبد معزون اب زید کا مملوک نہیں ہے, اس میں غیروں کا بھی حق آ چکا ہے بھائی. بات سمجھ میں آ گئی؟ تو اس صورت میں چاہے نیت کر بھی لے لیکن دین مستغرق موجود ہے تو یہ حانس نہیں ہوگا. لیکن اگر دین مستغرق نہیں ہے تو پھر نیت کا ہونا ضروری ہے. نیت کرے گا یعنی عبد معزون کی سواری کی بھی نیت کی ہے تو پھر اس پر سوار ہونے سے حانس ہو جائے گا, چاہے اس پر سرے سے دین ہو ہی نہ, چاہے دین ہے تو لیکن تھوڑا ہے. بات سمجھ میں آ گئی؟ تو کہتے ہیں ومن حلف لا یرکب دابۃ فلان, اور جس شخص نے قسم اٹھائی کہ فلاں کی سواری پر سوار نہیں ہوگا, فرکب دابۃ عبد معزون لہ, پھر یہ اس کے عبد معزون کی سواری پر سوار ہو گیا, مدیون او غیر مدیون, چاہے وہ عبد معزون جو ہے مقروض ہو یا مقروض نہ ہو, لم یحنس عند ابی حنیفہ رحمہ اللہ, امام صاحب کے نزدیک یہ شخص حانس نہیں. تو یہ حانس نہیں ہوگا کیونکہ اس نے اس کے غلام کی سواری کی نیت نہیں کی. یہ وہ صورت ہے عند ابی حنیفہ رحمہ اللہ, امام صاحب کے نزدیک. الا انہ اذا کان علیہ دین مستغرق, مگر یہ کہ جب اس عبد معزون پر دین مستغرق ہو یعنی اتنا دین ہے جس نے اس کی قیمت کا احاطہ کر لیا ہے, لا یحنس, تو پھر یہ شخص حانس نہیں ہوگا. یعنی اب اگر اس عبد معزون کی سواری پر سوار ہوگا تو حانس نہیں ہوگا. وہ ان نوا, اگرچہ یہ نیت کر لے, اگر اس نے یہ قسم کھاتے وقت نیت کی کہ میں زید کی کسی مملوک سواری پر سوار نہیں ہوں گا, چاہے اس کی سواری ہو چاہے اس کے عبد معزون کی سواری ہو, اور پھر اس عبد معزون کی سواری پر وہ سوار ہوا جس پر دین مستغرق ہے, تو یہ اس نے اگرچہ نیت کی تھی پھر بھی یہ حانس نہیں ہوگا کیونکہ اب اس عبد معزون پر آقا کی ملکیت باقی نہیں ہے. بات سمجھ میں آ گئی؟ جب یہ آقا کی ملکیت نہیں, آقا کا مملوک ہی نہیں ہے, تو لہذا یہ شخص اس پر سوار ہونے سے حانث بھی نہیں ہوگا. تو کہتے ہیں جب عبد مازون پر دین مستغرق ہو تو لا یحنسو و ان نوا, تو یہ شخص حانث نہیں ہوگا اگرچہ اس نے نیت کی ہو. لأنه لا ملک للمولى فيه, اس لیے کیونکہ آقا کی اس عبد مازون کے اندر ملکیت نہیں ہوتی. عندہ امام صاحب کے نزدیک, بات سمجھ میں آ رہی ہے؟ ایسا عبد مازون جس پر دین مستغرق ہو امام صاحب کے نزدیک, اب آقا کی اس کے اندر ملکیت ہی نہیں ہے بھئی, اب آقا کا مملوک رہا ہی نہیں. وہ ان کان دین غیر مستغرق, اور اگر وہ جو دین ہے وہ غیر مستغرق ہے, او لم یکن علیہ دین, یا اس غلام پر دین ہے ہی نہیں, لا یحنس ما لم ینوی, تو بھی یہ شخص حانث نہیں ہوگا جب تک اس کی نیت نہ کرے. جب تک اس کی نیت نہ کرے, اگر نیت کرے گا پھر اس عبد مازون کی سواری پر سوار ہونے سے بھی حانث ہو جائے گا, اور اگر نیت نہیں کی تو حانث نہیں ہوگا. تو کہتے ہیں لا یحنس ما لم ینوی, تو حانث نہیں ہوگا جب تک اس کی نیت نہ کرے. لأن الملک فیہ للمولا, اس لیے کیونکہ اس کے عبد مازون کے اندر اور اسی طرح اس کی مملوکہ چیزوں کے اندر آقا کی ملکیت ہے. لکنہ یضاف الی العبد عرفا, لیکن یہ کہ اس کی نسبت کی جاتی ہے غلام کی طرف, عرفا عرف کے اعتبار سے, غلام کی سواری کی نسبت عرف میں غلام کی طرف اس سواری کی نسبت کی جاتی ہے. تو کہتے ہیں لکنہ یضاف الی العبد عرفا, لیکن سواری کی نسبت غلام کی طرف کی جاتی ہے عرف کے اعتبار سے. وکذا شرعا, اور اسی طرح شرعا بھی سواری کی نسبت کس کی طرف ہوتی ہے؟ غلام کی طرف. قال علیہ الصلاۃ والسلام, حضور علیہ السلام فرماتے ہیں من باع عبدا ولہ مال فہو للبائع, من باع عبدا, جس شخص نے کوئی غلام بیچا, ولہ مال, اور اس غلام کا کوئی مال تھا, فہو للبائع, تو وہ بیچنے والے کے لیے ہے. وہ جو آقا ہے یہ مال آقا ہی کا ہے. جس شخص نے اپنا غلام بیچا اور اس غلام کا بھی کوئی مال ہے یعنی عبد مازون ہے, تو اس کا مال کس کا ہے؟ اسی آقا ہی کا ہے جو بیچ رہا ہے اس کو. تو غلام کو اس نے بیچا ہے, غلام کے مال کو نہیں بیچا, لہذا وہ اسی بیچنے والے آقا کے لیے ہوگا بھائی. تو بات چل رہی تھی کہ غلام کی جو سواری ہے اس کی نسبت بھی غلام کی طرف ہی کی جاتی ہے, عرفن بھی یعنی عام لوگ بھی غلام کی طرف نسبت کرتے ہیں, اور شرعن بھی اس کی نسبت غلام کی طرف ہوتی ہے. چنانچہ اسی لیے حدیث میں آیا وَلَهُ مَالٌ, اس غلام کا کوئی مال تھا. دیکھو مال کی نسبت غلام کی طرف ہو رہی ہے حدیث میں. تو کہتے ہیں وَقَدَا شَرْعَن, اور اسی طرح شرعن بھی غلام کی طرف نسبت ہوتی ہے. قال علیہ الصلاۃ والسلام, حضور علیہ السلام فرماتے ہیں من باع عبدا ولہ مال فہو للبائع, جس نے کوئی غلام بیچا اور اس غلام کا کوئی مال تھا تو وہ بائع کا ہے. الحدیث معلوم, حدیث معلوم ہے بھائی. فتختل الاضافۃ الی المولا, تو لہذا خلل آ گیا اس نسبت کے اندر جو آقا کی طرف ہے. اختل اختلو کا کیا معنی؟ خلل آنا, خرابی آنا. فتختل الاضافت الی المولا, تو آقا کی طرف جو اضافت ہو رہی تھی, جو نسبت ہو رہی تھی, اس میں خلل آ گیا. فلا بد من النیت, لہذا نیت کا ہونا ضروری ہے. عبد مازون کی سواری کی نسبت عبد مازون کی طرف ہی کی جاتی ہے, اس کے آقا کی طرف نہیں کی جاتی, لہذا آقا کی طرف نسبت میں خلل آ گیا, لہذا اس کی الگ سے نیت ضروری ہے. تو لہذا اس میں باقاعدہ نیت کا ہونا ضروری ہے کہ میں زید کی کسی مملوک سواری پر سوار نہیں ہوں گا, چاہے زید کی اپنی ہو چاہے اس کے عبد مازون کی ہو. تو کہتے ہیں فلا بد من النیت, تو نیت کا ہونا ضروری ہے. وقال ابو یوسف رحمہ اللہ تعالی فی الوجوہ کلہا یحنس اذا نواہ, امام ابو یوسف رحمہ اللہ فرماتے ہیں ان تمام صورتوں میں وہ حانث ہو جائے گا اذا نواہ, جب وہ نیت کرے گا, کیونکہ آقا کی طرف نسبت میں خلل آ گیا, لہذا اب باقاعدہ نیت کرنا پڑے گی بھائی. تو کہتے ہیں وقال ابو یوسف رحم اللہ فی الوجوہ کلہا یحنس اذا نواہ, کہ ان تمام صورتوں میں یہ حانث ہو جائے گا جب یہ اس کی نیت کرے. کتنی صورتیں بنتی ہیں یہاں؟ تین. ایک صورت کیا؟ عبد مازون پر کوئی دین نہیں. دوسری صورت, عبد مازون پر دین تو ہے لیکن مستغرق نہیں. اور تیسری صورت ہے دین مستغرق ہے. تمام صورتوں میں امام ابو یوسف رحمہ اللہ فرماتے ہیں نیت کرنا پڑے گی. تو کہتے ہیں تمام صورتوں میں وہ حانث ہوگا جب وہ نیت کرے گا لاختلال الاضافتی، اس نسبت کے اندر خلل آ جانے کی وجہ سے، وہ جو آقا کی طرف نسبت تھی اس میں خلل آ گیا. وقال محمد رحمہ اللہ، اور امام محمد رحمہ اللہ فرماتے ہیں یحنسو و الم ینوی، کہ شخص حانث ہو جائے گا اگرچہ نیت نہ کرے، لاعتبار حقیقت الملک، کی حقیقت ملک کے اعتبار سے، اس لیے کیونکہ عبد مازون کے پاس جو کچھ ہے وہ آقا ہی کا ہے، تو حقیقت ملک کے اعتبار سے یہ آقا ہی کی سواری ہے، آقا کی اس میں حقیقتان ملکیت ہے، تو حقیقت ملک کے اعتبار سے یہ آقا کی سواری ہے. جب آقا کی سواری ہے تو نیت کرے یا نہ کرے، جب بھی اس عبد مازون کی سواری پر سوار ہوگا یہ حانث ہو جائے گا. تو کہتے ہیں لاعتبار حقیقت الملک، حقیقت ملک کے اعتبار سے، اذی الدین لا یمنع وقوعہ للسید عندہما، اذی الدین، اس لیے کیونکہ دین جو ہے لا یمنع، یہ منع نہیں کرتا وقوعہ، کہ وہ ملکیت واقع ہو جائے، للسید آقا کے لیے، عندہما صاحبین کے نزدیک، صاحبین کے نزدیک عبد مازون پر جتنا بھی دین آ جائے پھر بھی آقا اس کا مالک ہے. دین آنے کے باوجود اس کی ملکیت آقا ہی کے لیے ہے، دین کی وجہ سے ملکیت آقا کے لیے ممنوع ہو جائے ایسا نہیں ہے بھائی. تو یہ معنی ہے اذی الدین لا یمنع وقوعہ للسید عندہما، اس لیے کیونکہ دین جو ہے اس ملکیت کے آقا کے لیے واقع ہونے کو منع نہیں کرتا، عندہما صاحبین کے نزدیک. بات سمجھ میں آ گئی. حاصل کلام، حاصل کلام بھائی اس مسئلے کا، کہ امام صاحب کے نزدیک حانث ہونے کے لیے دو شرطیں ہیں بھائی، ایک تو یہ کہ وہ نیت کرے اور دوسرا یہ کہ اس غلام پر دین مستغرق نہ ہو. دین مستغرق نہ ہو، اگر اس پر دین مستغرق ہے پھر نیت بھی کر لے گا تو اس کی سواری پر سوار ہونے سے حانث نہیں ہوگا، جبکہ امام ابو یوسف رحمہ اللہ کے نزدیک نیت کی شرط ہے بس. تو امام صاحب کے نزدیک دو شرطیں ہیں، نیت بھی کرے اور نیز اس غلام پر دین مستغرق بھی نہ ہو. امام ابو یوسف رحمہ اللہ کے نزدیک صرف ایک شرط ہے کہ نیت کرے، پھر حانث ہوگا، ویسے حانث نہیں. اور امام محمد رحمہ اللہ کے نزدیک کوئی شرط نہیں ہے، عبد مازون کی سواری پر بھی سوار ہوگا تو حانث ہو جائے گا، چاہے نیت کی ہے چاہے نیت نہیں کی. بات سمجھ میں آ گئی، حل ہو گیا. چلیے بس بھائی، ھذا ھو المرام، اللہ اعلم بحقیقت الکلام.